उज्यालो फल्सा उज्यालो फल्सा उज्यालो फल्सा
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 उज्यालो फल्सा दिन शुभसँग बितोस भन्ने सबैको चाहना हुन्छ। त्यसैले दिनलाई शुभ बनाउन बिहानी योजना र कर्म अपरिहार्य हुन्छ। नमस्कार अनि शुभ प्रभात। उज्यालो फल्सामा स्वागत गरे। आज बिहिबार फल्सा लिएर दिपाएकी छु। प्रविधिमा प्रवीण श्रेष्ठ हुनुहुन्छ। काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेशनको 90 MHz त्यसै गरी विभिन्न रेडियो स्टेशन र उज्यालोको मोबाइल एप्लिकेशनमा प्रसारण हुने फल्सामा आज सिप र रोजगारी स्तम्भमा जागरीला हरिप्रसाद बिडारीसँग कुराकानी गर्छौ।
नेपालमा धेरै थरीका बाटाहरू छन् पैसा कमाउने। अब आफूले सोच्नु पर्यो, गर्न खोज्नु पर्यो, त्यसपछिबाट त बन्दै जाने हो नि सबै कुरा। अब जन्मेदेखि चाहिँ कसैले चाहिँ गरेर आउने होइन, होइन, सबैले यहीँ आइसके पछाडि सिक्दै जाने हो, गर्दै जाने हो। अब हामीले पनि त्यही अनुसार गर्दै गयो। सुरुमा केही जानेको थिएन यी पसलमा पनि।
अनि आजका पाहुनामा सङ्घर्षशील अनि मेहनती कलाकार बुद्धि तामाङसँग भलाकुसारी गर्नेछौ।
साथीले जागिर भने चाहिँ फु त पाउने चिज होइन नि त, कि भाँडा माझ्नु पर्यो भने मैले चाहिँ अनि भाँडा माझ्नु पनि कहाँ जागिर हो भने त मारिहाल्छ नि, के के हो त्यो चाहिँ पाउँछ छिटै भने त ए पाइहाल्छ नि त्यहाँदेखि जागिर सोझो टाइपको भाँडा माझ्दाखेरि पनि मजाले तल्काएर माझ्थ्यो नि त।
त्यसै गरी विश्वमा आजको दिन के कस्ता घटना भए भन्ने बारे जानकारी दिन इतिहासमा आज पनि छ। यी सामग्री प्रस्तुत गर्न अघि कृष्ण हरि बरालको शब्द र राम थापाको संगीतमा रविन्द्र शर्माको स्वरमा रहेको गीत सुनौ। त्यसपछि इतिहासमा आज लिएर आउनेछौ।
मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती, मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती। रिसाउँदा झनै राम्री, रिसाउँदा झनै राम्री, रिसाइदेऊ न बिन्ती। मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती, मनका सबै बोझहरू बिसाइयो न बिन्ती। रिसाउँदा झनै राम्री, रिसाउँदा झनै राम्री, रिसाइयो न बिन्ती।
रिसाउँदा झनै राम्री, रिसाइयो न बिन्ती।
बादल तिके शहरु हिमालयमा छर्दै हृदयमा फुल्छौ तिमी बाहिर आँखा तर्दै बादल तिके शहरु हिमालयमा छर्दै हृदयमा फुल्छौ तिमी बाहिर आँखा तर्दै यस्तो कला मलाई पनि सिकाइदेऊ न बिन्ती यस्तो कला मलाई पनि सिकाइदेऊ न बिन्ती रिसाउँदा झनै रामी रिसाउँदा झनै रामी रिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती मनका सबै बोझहरू बिसाइदेऊ न बिन्ती रिसाउँदा झनै राम्री रिसाउँदा झनै राम्री रिसाइदेऊ न बिन्ती
इतिहासमा आज
2078 साल साउन 7 गते बिहीबार सन् 2021 जुलाई 22 तारीक आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रमलाई हामीले समेटेका छौं। सन् 2003 जुलाई 22 तारीकमा इराकका राष्ट्रपति सद्दाम हुसेनका छोराहरूको हत्या भएको थियो। अमेरिकी सुरक्षा फौजसँग पश्चिमी इराकमा भएको गोलाबारीमा राष्ट्रपति हुसेनका छोरा कुसे र उदय हुसेनको हत्या भएको थियो। त्यसै गरी सन् 2009 जुलाई 22 तारीकमा 6:38 सूर्यग्रहण भएको थियो। प्रशान्त महासागर र एसियामा देखिएको यो सूर्यग्रहणलाई त्यति बेलासम्मकै सबैभन्दा लामो समयसम्मको सूर्यग्रहण भनिएको थियो। सन् 2000 आजको दिन अमेरिकाको खगोलशास्त्रीहरूको युनिभर्सिटी अफ अरिजोनाले बृहस्पतिको 17 चन्द्रमा फेला पारेको घोषणा गरेको थियो। र सन् 2013 जुलाई 22 तारीकमा चीनमा 6.6 रेक्टर स्केलको भूकम्प जाँदा 89 जनाले ज्यान गुमाएका थिए।
सिप्र रोजगारी
स्तम्भमा आज हामी धादिङका हरिप्रसाद बिडारीसित कुराकानी गर्छौं। उच्च शिक्षाका लागि काठमाडौँ आएका उहाँले आफ्नो खर्च जुहो गर्नका लागि पहिला जागिर गर्नुभयो, तर जागिरले आफ्नो पकेट खर्च समेत धान्न धौधौ भएपछि उहाँले व्यवसाय शुरू गर्नुभयो। त्यसपछि कलंकीमा सानो लगनीमा उहाँले दुनट पसल खोल्नुभयो। शुरूआती दिनमा सिप नजान्दा केही समस्या भए पनि अहिले अवस्था फेरिएको छ। स्वदेशमा काम भएन भनेर विदेशी क्रम बढ़िरहेका बेला हरिप्रसाद बिडारी भने आफ्नै देशमा मेहनत गर्नुपर्छ भनेर लागि पर्नु भएको छ। फल्सामा अब स्वागत गरौं 6 वर्षदेखि दुनट बनाउने काम गर्दै आएका हरिप्रसाद बिडारीलाई। उज्यालो फल्साको सिप र रोजगारी स्तम्भमा आज हामी कलंकीमा दुनट पसल गरेर बस्नुहुने एकजना युवासँग कुराकानी गर्छौँ। निषेधाज्ञा छ, कोरोना भाइरसको संक्रमणका कारण बेरोजगार भयौँ, रोजगारी भएन भन्ने खालका धेरै गुनासा आउँछन्, तर यसका बावजुद पनि उहाँले आफ्नो पसललाई सञ्चालन गर्नुभएको छ, यहीबाट जीवन निर्वाह गर्नुहुन्छ। उहाँलाई स्वागत गरौँ। यहाँलाई स्वागत छ।
हजुर नमस्कार।
अनि कति वर्ष भयो तपाईँले यहाँ यो पसल राख्नु भएको छ?
यो पसल गरेको झन्डै आज 6 वर्ष चान्तिन भयो, 6 वर्ष जतिको हारारी भयो।
पहिला के गर्नुहुन्थ्यो दुनट पसल सुरु गर्नुभन्दा पहिला?
योभन्दा पहिला मैले एउटा अफिसमा काम गर्थेँ,
जागिर गर्थेँ
2 वर्ष त्यसमा काम गरेँ। त्यसपछि अनि अब जागिर भन्दा आफ्नो व्यवसाय केही हुन्छ कि भनेर चाहिँ यो सुरु गरियो।
कति पढाइ सक्नुभयो?
पढाइ चाहिँ अब प्लस टू सकेर ब्याचलर जोइन गरेको थिएँ। अब आफ्नो व्यवसाय गर्ने भएको कारणले गर्दा अलिक टाइम नमिल्ने हो कि है, अब अथवा आफूले मिलाउन नसके हो कि त्यही भएर पढाइ चाहिँ रोकिया छ।
यो बाटो हिँड्दाखेरि बिहान सबैले 4 बजे 3:30 बजे है तपाईँले आफ्नो पसल खोलिसक्नुहुन्छ, धमाधम काम गर्न थालिसक्नु भएको हुन्छ, त्यो जोस त्यो जाँगर मान्छे अल्छी गर्छ नि, बिहानको निन्द्रा पनि मिठो हुन्छ।
होइन, जोस जाँगर त आफैले लिएर आउने हो हेर्नुहोस्, अब घरमा बस्यो अब आनन्दले बसिरहने भयो नि, अब खाना पुग्नेमा त बसिरहने होइन, अब केही गर्नुपर्छ, अब परिवार पाल्नुपर्छ, अरूलाई आफूले एकजनाले दुःख गरेर चाहिँ कुनै परिवार 3-4 जना सदस्य सुख बनाउन चाहनुहुन्छ भने आफूले चाहिँ जोस जाँगर निकालेर काम गर्नै पर्ने हुन्छ, अनि त्यो कारणले गर्दा पनि जोस जाँगर चाहिँ आउँछ नै। अब दिनमा 6-7 घन्टा त जुनसुकै फिल्डमेन्ट हट्नुपर्ने हुन्छ, हामी पनि त्यही हिसाबले हट्छौँ, अब अरूको भन्दा चाहिँ 1-2 घन्टा बढी नै हाम्रो खटाइ हुन्छ, तै पनि अब आफ्नो व्यवसायलाई गर्नुपर्छ, निरन्तरता दिनुपर्छ भनेर हामी चाहिँ यसरी गर्छौँ।
कतिको सन्तुष्ट हुन्छ?
सन्तुष्ट त ठिकै, अब सन्तुष्ट लिने कुरा हो, अब पैसा जति कमाए नि कसलाई पुग्छ र है, यो संसार पैसा जति कमाए नि कसैले पुग्दैन पुग्दैन, अब आफ्नो परिवार पाल्न सक्ने, अब आफ्नो खर्च धान्न सक्ने, अब विदेशै गएर परिवारभन्दा एकदम टाढा बसेर चाहिँ काम गर्नुपर्ने हुन्छ, अब हामी चाहिँ परिवारदेखि नजिक बसेर चाडपर्व होइन तिथि श्राद्ध इष्टमित्र अरूमा हामी जहिले पनि घर पनि जान सक्छौँ भनेको समयमा आफ्नो अब परिवारमा चाहिँ कहिलेकाहीँ त अब हुनसक्छ नि त केही घटना दुर्घटना त्यस्तो पर्न सक्छ, परिवार सदस्य एक ठाउँ बसेर चाहिँ मिलेर काम गर्न सकिन्छ, सुख दुःख साट्न पाइयो त्यही नै हो।
अनि नेपालमा कमाइ गऱ्यो भने बचत हुँदैन, खायो ठिक्क हुन्छ, बरु विदेश गयो भने चाहिँ बचत त हुन्छ भन्ने एकाध युवाहरूको सोचाइ पनि छ
है,
कसैको बचत हुन्छ, यहाँले चाहिँ बचत गर्न सक्नुहुन्छ,
आफै निर्भर रहन्छ हेर्छ, खर्च कति गर्नुहुन्छ भन्ने कुरा चाहिँ डिपेन्ड रहन्छ होइन, तपाईँले थोरै पैसा कमाउनुहुन्छ भने पनि अब थोरै खर्च गर्नु पऱ्यो, धेरै पैसा कमाइन्छ भने धेरै खर्च होला होइन, अब हामी चाहिँ अब आफ्नो कमाइ स्तर अनुसार होइन ठिक्क मध्यम खर्च गरेर अब छोरी ल्याएको छौँ अहिलेसम्म, खर्च त अब जति पनि गर्न सक्यो नि, खर्च गर्ने फिल्डर त धेरै छन्, त्यही पनि अब आफूसँग अब पैसा बचाउनु पर्छ, भोलि भविष्यलाई नै केही हेर्नुपर्छ भन्ने भन्दा खर्च त कमै गर्न चाहिँ राम्रो, तर अब दैनिक पर्ने खर्च त गर्न परि नै हो, अत्यावश्यक खर्च बाहेक अरू गरेको।
अनि नि जस्तै हामीहरूलाई चाहिँ अधिकांशलाई सरसफाइ गर्ने, कुचो लाउने, पुछपाछ गर्ने गर्न चाहिँ अलिकति अप्ठ्यारो लाग्छ, लाज लाग्छ, तर त्यही काम हामी विदेशमा गएर एकदम गर्वका साथ गर्छौँ। तपाईँले सबै आफ्नो पसलको काम आफैले गर्नुहुन्छ?
पसल काम बिहान झाडु लाउनुदेखि लिएर गएर अब चिया बनाइन्छ भने चियाको गिलास पहाल्ने, अरूको जिठा भएर जुठा भाँडा मोल्ने, सबै काम गरेर चाहिँ लाज चाहिँ मान्नु भएन होला नि, अब मूल बाटो दो बाटोमा बसिया छ होइन, अब इष्टमित्र आउन सक्छन्, साथीभाइ आउन सक्छन्, ओहो फलाना आयो, अब म चाहिँ यस्तो लोअर काम गरेर बसिरहेको छु भने त्यो सोच्ने हो नि त, कुनै पनि काम हुँदै हुँदैन, र आफ्नो कामलाई चाहिँ कामको स्तरलाई होइन कि होइन, आफ्नो जीवन निर्वाह चाहिँ कसरी गर्ने, जीवनलाई कसरी चाहिँ उन्नतिको बाटोतर्फ लैजाने भन्ने सन्दर्भमा चाहिँ आफैले विचार गर्ने कुरा, त्यही भएर काम चाहिँ मलाई ठुलो सानो त्यस्तो लाग्दैन केही पनि।
त्यस्तो कुनै घटना छन् तपाईँ ग्लास धोइराखेको अथवा तपाईँ पसलमा बसिरहँदा तपाईँका साथीभाइ आइपुगेको त्यस्ता कुनै छन् अहिले भएका केही घटनाहरू?
होइन, यस्तो हुन्छ नि, अब साथीभाइ अब आफू सरै पढे साथीभाइहरू अलिकति माथि पुगिसके होइन, पढाइको लेभलले गर्दा कोही ट्यालेन्ट होला नि, अब हामीले त्यति पढ्न सकिएन होला होइन, पढाइमा अलिक कमजोर थियौँ होला, अनि अब पढाइमा उत्कृष्ट लेभल चाहिँ पार गरेर जाने मान्छे अब आउँदा आफ्नो साथीहरू आउँदाखेरि अब अलिकति मनमा दुःख लाग्ने त्यस्तो हुने कोहीलाई हुन्छ भन्छन् होइन, तर मलाई त्यस्तो चाहिँ छैन, फेरि आफ्नो काममा म सन्तुष्टि छु, अब सबैले काम त कामै त गरे हो नि होइन, अब नेपालमा पो कामको आधारमा चाहिँ मान्छेले वर्गीकरण गर्छन् होइन, त छुट्याउँछन्, तर विदेशमा त्यस्तो हुँदैन, त्यो भएको कारणले गर्दा पनि मलाई त्यस्तो लाग्दैन।
तपाईँ घरमा चाहिँ कतिजना हुनुहुन्छ परिवार?
घरमा अहिले 4 जना।
तपाईँको यही व्यवसायबाट भर्थेक भइराखेको छ कि अन्य अर्को व्यवसाय पनि छ?
अरू व्यवसाय त अहिले केही नै गरेको छैन, अब यही नै छ व्यवसाय, घरमा बुवा मम्मी हुनुहुन्छ अनि म छु अब हजुरमा होइन, हामी 4 जना, अब त्यस्तै नै छ चलिरहेको छ, यसबाट राम्रै छ, ठिकै छ भनौँ न, सन्तुष्टि छ।
कति हुन्छ मासिक रूपमा हिसाब राख्नुहुन्छ कि दैनिक?
यो चाहिँ यस्तो हुन्छ, मासिक रूपमै हिसाब हुन्छ भने चाहिँ मासिक रूपमै हिसाब भयो भने फेरि यो पसल पनि फेरि हामी 2 जना भएर गर्छौँ हेर्नुहोस्, हामी पार्टनरै गरेर हेर्छौँ होइन, एकजना सम्भव छैन यो पसल, किनभने एकजना साथी चाहिन्छ, खटिनुपर्ने हुन्छ, बिहान चाँडै हुनुपर्ने हुन्छ, बिहान करिब 3 बजे त उठ्नै पर्ने हुन्छ, 3 बजे उठेर अब 6-7 बजेसम्म हामी बनाउने काममा चाहिँ लागि पर्छ।
यो पसलले 2 परिवार पालेको छ?
2 परिवार पालेको छ, काठमाडौँमा घरबाट तिरेर 2 परिवार यहाँ पालेर अब सहित बाबामालाई सहित हेर्न पनि त हुन्छ नि त, अब त्यही नै हो।
सुरुमा लगानी चाहिँ कति गर्नुभएको थियो?
सुरुको लगानी भनेको हाम्रो झन्डै हारिमा त्यही 2,00,000 चान्चुनको लगानी हो, अनि त्यसपछि अब हामी पछि फेरि लगानी थप्यौँ, अलिअलि अब मार्केटतिर चलाउँदै गएपछि लगानी अलिअलि थपेका छौँ, लगानी अब अझै थप्ने कोसिस नै छौँ सानो चाहिँ, अब समय अहिले चाहिँ अलिकति खराब छ होइन, कोरोनाको यो परिस्थिति कारणले गर्दा अलिकति गर्न सकिरहेको छैन, अब ठिकै छ, त्यही पनि अब भविष्य अब आउँदा दिनहरूमा लगानी थपेर काम गरी योजना छ।
जाहिर गर्दा गर्दै 2 नोट पसलै राख्छु भनेर सोच चाहिँ कसरी आयो?
यो यस्तो थियो, यो मेरो एउटा साथी हुनुहुन्थ्यो, साथीले चाहिँ एउटा पसल गर्दै हुनुहुन्थ्यो होइन, उहाँ चाहिँ व्यवसाय गर्ने, सँगै पढायो फेरि हामी, हामीले ब्याचलर लेभलमा सँगै पढाएको, उहाँले व्यवसाय गर्नुहुन्थ्यो, म जागिर खान्थेँ, मलाई जागिर खाएर मलाई चाहिँ पढ्नलाई कहिले पनि खर्च नपुग्ने हेर्नुहोस्, अनि व्यवसाय गरेर चाहिँ अब उहाँलाई चाहिँ खर्च फेरि जति नै पुग्ने होइन, उहाँलाई खर्च गर्नलाई कुनै पनि डाउट छैन, मलाई चाहिँ खर्च गर्ने बेला अलिकति चाहिँ मिठी कस्नै पर्ने, त्यो भएको कारणले गर्दा अनि हुन्छ कि भने साइजमा सरसल्लाह गरेर अनि मैले चाहिँ पसल सुरु गरेको हो।
अनि दुनोट बनाउन निम्ति बनाउनु चाहिँ
आउँथ्यो? यहीँ सिकेँ फेरि,
आफैले लगानी गरेर?
हजुर हजुर, पहिलेसम्म लगानी गरेँ, अब अहिले त अब सिग्नल अब ट्रेनिङ लिन जाने ठाउँमा त अब सिकन त पाइहालिन्थ्यो होइन, त्यही पनि त्यो ठाउँमा चाहिँ गएर काम ट्रेनिङ लिनलाई अलिकति असम्भव भयो क्या, जाहिर खाँदा खाँदै नभ्याउनु भयो, यो जाहिर त्यस्तै थियो, अनि त्यो भएको कारणले गर्दा यही नै पसल किन्यो, अनि त्यसपछि एकैचोटि सिक्यो अनि गऱ्यो।
यो कोरोना भाइरसको सङ्क्रमणका कारण धेरैजनाको जागिर गुमेको छ है, नेपालमा मात्र नभएर विश्वभरि नै बेरोजगारीको सङ्ख्या बढेको छ, धेरैजना कामविहीन हुनुभएको छ होइन, तर तपाईँको यो व्यवसायलाई चाहिँ ननिषेधाज्ञाले छेकेको छ, न कुनै समस्या परेको छ भनौँ न, बन्द भएको छैन होइन,
यो चाहिँ यस्तो अब यो खाद्यान्न पसल भएको कारणले गर्दा निषेधाज्ञाले चाहिँ अलिकति छेकेन होइन, अरू अरू पसलहरूलाई त अब अलिकति समस्या नै छ, हाम्रो चाहिँ खाद्यान्न भएको कारणले गर्दा खाद्यान्न चल्न पनि भनेर सरकारले त्यस्तै नीति बनाएको कारणले गर्दा हामीले चलाउँदै चलाइराख्यौँ, तर दिनभरि होइन, सरकारले तोकेको समयमा हामी चलाएर बसेका हौँ, अब यो समयमा चाहिँ खाना बस्नलाई पुग्ने नै छ, अब त्यस्तो कमाउँछु ठुलै अपेक्षा गर्छु भन्ने हो नि त, यो सहज हुनु पर्ला,
समयलाई चाहिँ सदुपयोग गर्न सकियो भने त यहीँ पनि राम्रो कमाइ गर्न सकिन्छ नि।
यस्तो हुन्छ अब तपाईँ हामी नेपालीहरूको अलिकति अल्छीपना चाहिँ छ होइन, अब हामी चाहिँ अब फुर्सद भइहाल्यो भनेदेखि मोबाइलतिर ध्यान दिन्छौँ, टिकटकतिर ध्यान दिन्छौँ, अहिले त त्यही त छ नि होइन, युट्युबतिर टिकटकतिर अनि हेरेर रोमान्सतिर बढी ध्यान दिन्छौँ, त्यो ध्यानलाई चाहिँ अलिकति समय कटाएर आफूले कुन काम गर्ने हो त्यो काममा चाहिँ अलिकति लगनशील भएर चाहिँ काम गऱ्यो भने यहाँ पनि धेरै ठिकै हुन्छ, त्यस्तो नराम्रो हुँदैन, विदेशै जानुपर्छ, विदेश गएर मात्र पैसा कमाइ हुन्छ भन्ने पनि होइन, नेपालमा पनि धेरै थरीका बाटाहरू छन् पैसा कमाउने, अब आफूले सोच्नु पऱ्यो, गर्न खोज्नु पऱ्यो, त्यसपछिबाट त बन्दै जाने हो नि सबै कुरा, अब जन्मेदेखि चाहिँ कसैले चाहिँ गरेर आउने होइन होइन, सबैले यहीँ आइसके पछाडि सिक्दै जाने हो, गर्दै जाने हो, अब हामीले पनि त्यही अनुसार गर्दै गयो, सुरुमा केही जानेको थिएन यी पसलमा पनि, सिक्दै गइयो, गर्दै गइयो, फेरि लगानी बढाउँदै गइयो, त्यसपछि अलिक ठिकै छ,
अझै थप्ने अझै विस्तार गर्ने तयारी,
विस्तार गर्ने तयारीमा छ, अब हामी यसलाई चाहिँ अलिकति ठुलै फर्म खोलेर चाहिँ काम गर्ने तयारीमा छौँ, अब कुनै ठाउँमा चाहिँ ट्रस्ट बनाएरै होइन, मेसिनहरू चाहिँ अझै थपेर बनाउने कामदारहरू पनि अझै राखेर दुई चारजना रोजगार रोजगार पनि दिएर आफूले मात्रै इन्भल्भ भएर भन्दा पनि अझै रोजगार दिएर काम गर्दा अझै राम्रो हुन्छ कि भन्ने हाम्रो आशा छ।
कसैलाई रोजगारी दिनुभएको छैन?
अहिले छैन, हामी दुईजनालाई काम गर्नलाई, अब तिनजना काम गर्छौँ यहाँ, तिनजना काम गर्न पुग्न त अब अहिले समय पनि यस्तै भएको कारणले गर्दा, होइन पहिला रोजगार दिएर नै काम गरे हो, दुईजना स्टाफ राखेर काम गरिहाल्यौँ, अब अहिले चाहिँ त्यो कोरोना महामारी कारणले गर्दाखेरि तलब दिन अलिक गाह्रो हुने हो कि भनेर अब भयो, अनि त्यसपछिबाट हामी पनि काठमाडौँ गर्न पाएनौँ, एक दुई महिना चाहिँ हाम्रो पनि लकडाउन कारणले गर्दा अलिकति त्यस्तै भयो, अनि घरतिर गइयो, अनि स्टाफ पनि घरतिर जानुभएको छ, अलिक बिदा गरेर राखेको छ स्टाफहरूलाई पनि।
अनि तपाईँलाई यो काम गर्नको लागि चाहिँ दुनोट पसल राख्छु भन्दा घरबाट चाहिँ सहयोग भयो?
अँ, घरबाट सहयोग भयो, अब घरको परिवार सदस्यहरू त सबैजना मिल्नु पऱ्यो नि, नमिलिकन त हुँदैन, सबैको साथ सपोर्ट पाइयो भने भोलि अब यदि यसबाट चाहिँ कमाउन सकेन, अब त्यति राम्रो ऊ भएन भने पनि त सबै अरूको गाली खानु परेन नि त, सरसल्लाह त सबैसँग गरियो, सबैले अनुमति पनि दिनुभयो।
ऋण गर्नुभएको थियो कि थिएन व्यवसाय गर्नुभन्दा अगाडि?
ऋण चाहिँ थियो, ऋण व्यक्तिसँग लिएको ऋण थियो।
कति समयमा दिनु
भयो ऋण? अब चार पाँच महिनामा ऋण तिर्यो, त्यति धेरै सबै त ऋण गरे होइन, केही पैसा ऋण गरेको थियो, चार पाँच महिना ऋण तिर्यो।
अलिकति सृजनशील भएर केही गर्छु भन्दा मिहिनेतका साथ काम गऱ्यो भने देशमै पनि काम गर्न सकिन्छ, पैसा कमाउन सकिन्छ, आमदानी गर्न सकिन्छ।
अलिकति आफू लगनशील हुनु पऱ्यो, आफू काम गर्नलाई तत्परता हुनु पऱ्यो, भित्रदेखि चाहिँ क्षमता भनौँ न, क्षमता त आफैले बनाउने हो, भित्रदेखि म काम गर्छु है, म यो काम गर्छु, यसलाई नै म निरन्तरता दिन्छु भन्ने हो भने हरेक काममा चाहिँ सफल हुन सकिन्छ, यही नै हो मेरो भनाइ चाहिँ।
अनि तपाईँ जस्तै युवालाई जसले चाहिँ काम पाइएन, रोजगारी भएन होइन, बेरोजगार भयो भन्ने खालको गुनासो गर्नुहुन्छ, उहाँहरूलाई चाहिँ तपाईँको सल्लाह सुझाव के छ?
मेरो सल्लाह सुझाव चाहिँ अब यहाँ नेपालमा पनि धेरै तरिका चाहिँ व्यवसायहरू गर्न सकिन्छ, धेरै तरिकाबाट चाहिँ अब पैसा कमाउन सकिन्छ नसकिने होइन, पैसा प्रशस्तै छ नि यहाँ पनि, तर अब हामी चाहिँ ताक्छौँ विदेशै जानुपर्छ, विदेश गएपछि चाहिँ पैसा कमाइ हुन्छ, हो विदेशमा अब एकवटो हिसाबले पैसा कमाइ हुन्छ होइन, ड्युटी गरे आयो अब स्यालेरी आउँछ त्यतिकै भइहाल्छ।
दिनमा कति घन्टा खटिनुहुन्छ?
दिनमा हामी बिहान 3 बजे उठ्छौँ, बिहान 9 बजीसम्म खटिन्छौँ, बिहान 3 बजेदेखि 9 बजीसम्म भनेको 6 घन्टा 7 घन्टा कति हुन्छ है, अनि त्यसपछि खाना खाने टाइम हुन्छ, हाम्रो रेस्ट गर्ने टाइम हुन्छ, एकछिन सुत्नु नि पर्छ दिउँसो।
खाना कसले बनाउँछ तपाईँको घरमा?
खाना म आफै बनाउँछु घर घर, मेरो विवाह भएको छैन त्यो भएर म आफै घर बनाउँछु। म एक्लै
भए पनि त खाना बनाउनु त पऱ्यो नि,
विवाह हुँदै खाना बनाउनु नपर्ने भन्ने चाहिँ होइन कि, तैपनि अब नहुँदा त सधैँभरि एक्लै गर्नुपर्छ भन्ने कुरा हो।
यतिको बुझेको मान्छे यति धेरै लगनशील भएर व्यवसाय गर्नुभएको छ होइन, विवाह गरेपछि चाहिँ भान्साको काम चाहिँ श्रीमतीले मात्र गर्ने भन्ने सोच पनि राख्नु भएन?
होइन, आफूले एउटा काम गरिन्छ भने घरको काम चाहिँ श्रीमतीले गर्ने भन्ने अब हाम्रो यो परम्परा भएर मात्रै हो, होइन होइन त आफू गरिन्छ काम, अब यति काम यहाँ गरिन्छ भने घर गएर काम नगरेला गरिन्छ, पक्कै पनि गरिन्छ।
घरमा खाना पकाउने, लुगा धुने, सरसफाई गर्नेदेखि लिएर पसल खोल्ने, व्यापार गर्ने सबै आफैले गर्नुहुन्छ?
सबै आफैले नै गर्छु, एक्लै बस्छु रुममा, अनि मेरो साथी हुनुहुन्छ अर्को, उहाँको परिवारै हुनुहुन्छ, उहाँको दुईवटा छोरा हुनुहुन्छ, श्रीमती हुनुहुन्छ, उहाँ हुनुहुन्छ, श्रीमती जाइरहनुहुन्छ उहाँको चाहिँ, म चाहिँ एक्लै भएको कारणले गर्दा आफै गर्छु।
तपाईँको यो व्यवसाय अझै फलोस् फुलोस् होइन, जुन योजना छ तपाईँको अझै विस्तार गरेर लैजाने, त्यो दुवसरी मौला होस् हामी धेरै धेरै शुभकामना दिन्छौँ। अनि तपाईँलाई पनि काममा सहयोग गर्नको लागि जीवनसाथी छिटै तपाईँले भेट्नुहोस् है, शुभकामना व्यक्त गर्छु।
हजुर, यहाँको शुभकामनालाई धन्यवाद। र म अन्तिममा सबै नेपालका युवाहरूलाई चाहिँ म के भन्न चाहन्छु भने होइन, युवा युवती सबैलाई एक कुरामा के भन्न चाहन्छु भनेदेखि, यहाँहरूले काम गर्नको निमित्त चाहिँ एकदम ध्यानपूर्वक काम गर्नुहोला होइन, जुनसुकै कुनै पनि क्षेत्रमा तपाईँ लाग्नुहुन्छ भने त्यसमा चाहिँ लगनशील भएर काम गर्नुहोला, यहाँलाई अब यही नै छ सुझाव है सबैजना नेपालीहरूलाई।
हस्
धन्यवाद।
कोभिड 19 को महामारीले तपाईँ हाम्रो सोचाई भावना र व्यवहारमा प्रभाव पार्न सक्छ, जसले गर्दा तनाव उत्पन्न हुन गई दैनिकीमा कठिनाई, भावनात्मक उतार चढ़ाव वा व्यावहारिक परिवर्तन देखा पर्न सक्दछ। यस्तो संकटको समयमा डराउनु, आत्तिनु, विचलित हुनु स्वाभाविक मानवीय प्रतिक्रिया हुन्।
यस्ता परिवर्तनहरूलाई सामना गर्नका लागि ध्यान वा योगा गर्ने, गहिरो श्वास प्रश्वासको अभ्यास गर्ने, व्यायाम गर्ने र सन्तुलित आहार लिनुका साथै पर्याप्त मात्रामा आराम गर्नु तपाईँका लागि फाइदाजनक हुन सक्दछ।
यति मात्र होइन, आफूलाई विश्वास लाग्ने व्यक्तिहरूसँग कुराकानी गर्ने, परिवार एवं साथीभाइहरूको सम्पर्कमा रहिरहने वा आफूलाई इच्छा र रमाइलो लाग्ने कार्यहरूमा व्यस्त रहनाले पनि मानसिक रूपमा स्वस्थ रहन सकिन्छ नि।
मनोसामाजिक सुस्वास्थ्यको प्रवर्धनमा कोशिशको प्रयास।
मिठो मिठो खानाले कक्को मान राछोला, स्वादिलो खाना मानौ र मौनिको होला, करेन्ट मसला नभरिको, करेन्ट मसला नरुचानिको होला।
हाइजेनिक टेस्टी एन्ड फ्रेश त्रिमूर्ति इंडस्ट्रीज प्राइवेट लिमिटेड रूपंदे बुटवल द्वारा उत्पादित करेंट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसला, करेंट मसला स्वाद को झटका।
आकर्षक अफर अन्य प्लानहरूमा पनि उपलब्ध छ। थप जानकारीको लागि वर्ल्डलिङ्कको वेबसाइट, आफ्नो नजिकैको ब्रान्च अथवा वर्ल्डलिङ्कको कल सेन्टरमा सम्पर्क गर्नुहोला।
छिटो भनेकै वर्ल्डलिङ्क।
सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौं।
प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान,
कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
कार्यक्रम सडक र सवारी।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्सा उज्यालो रेडियो नेटवर्क उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन सँगै देशका विभिन्न रेडियो स्टेशनबाट पनि तपाईँ अहिले हामीसँगै जोडिनु भएको छ काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेसनको 90 MHz त्यसै गरी विभिन्न रेडियो स्टेशन र उज्यालोको मोबाइल एप्लिकेशनमा बिहान 6:30 बजेपछि झण्डै 8 बजेसम्म नै उज्यालो फल्सा प्रसारण हुन्छ फल्सामा आए तिनजेल हामीले सिप र रोजगारी तथा इतिहासमा आज प्रस्तुत गरिसकेका छौं बिहानको 7 बजिसकेको छ अब भने मीडियामा आजको पालो भएको छ
मीडियामा आज
हिजो आज धेरै बालबालिका मोबाइलको लतमा परेका छन् अभिभावकले पनि चासो कम देखाउँदा बालबालिकामा मोबाइल खेलाउने प्रवृत्ति अझ बढ्दो छ यसले चाहिँ उनीहरूमा समस्या देखिन थालेको भन्दै विज्ञले सचेत गराउन थालेका छन् यहीसँग सम्बन्धित एउटा खबर मैले लिएकी छु बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरूको छ कोविड 19 को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा अभिभावकले आफ्ना बालबालिकालाई सावधानीपूर्वक मोबाइलको प्रयोग गर्न प्रेरित गर्नुपर्ने बाल मनोरोग विशेषज्ञ डाक्टर गुञ्जन गोजुले बताउनुभयो उहाँले भन्नुभएको छ इन्टरनेटमा अत्याधिक समय खर्चिनु भनेको पनि एक प्रकारको मानसिक रोग नै हो धेरै इन्टरनेट वा फोन ल्यापटप जस्ता उपकरण ग्याजेट मात्र चलाएर पठन पाठनतर्फ खासै ध्यान दिन सकिएको छैन भने बालबालिकालाई मानसिक समस्या भएको बुझ्नुपर्छ बालबालिकाले कुन अवस्थामा इन्टरनेट चलाइरहेको छ भन्ने बुझ्न जरूरी रहेको डाक्टर गोजुको भनाइ छ कुनै मानसिक तनावले पनि यस्ता प्रविधि बढी समयसम्म चलाउने गरिन्छ उहाँले भन्नुभयो बालबालिकालाई के भइरहेको छ भन्ने कुरा अभिभावकले मायाले सोध्नुपर्छ अभिभावकको भनाई बालबालिकाको लागि प्रेरणाको स्रोत हुन्छ बालबालिकालाई आफूसँगै सृजनात्मक काम गर्न प्रेरित गर्न सकियो भने इन्टरनेट चलाउनमा ध्यान कम जाने उहाँको भनाइ छ चाइल्ड सेफनेटका निर्देशक अनिल रघुवंशीले घर बाहिर साथीभाइसँग घुलमिल गराउनुको साटो पछिल्लो दिनमा अभिभावकले मोबाइल दिएर टार्ने प्रवृत्ति हावी भएको बताउनुहुन्छ उहाँले आफ्नो बच्चाले सानै उमेरमा मोबाइल चलाउन जानुलाई बच्चा स्मार्ट भएको संज्ञा दिने अभिभावकहरूको पनि समाजमा कमी नभएको बताउनुभयो सामाजिक सञ्जालको संसार आफैमा कृत्रिम भएको र त्यसमा देखाइने दृश्य तथा सामग्री बालबालिका मैत्री नहुने विज्ञको सुझाव छ फोन ल्यापटप जस्ता उपकरण धेरै चलायो र पठन पाठनतर्फ ध्यान दिएन भने बालबालिकामा मानसिक समस्या हुने भएकाले यसतर्फ अभिभावक सचेत हुनुपर्ने विज्ञले बताएका छन् अब अर्को खबर लिएकी छु मैले ढल्यो आधुनिक कलाको स्तम्भ नेपाली ललित कलामा आधुनिक शैली भित्राउनेमा अग्रणी उत्तम नेपाली क्यानभासमा मात्र सीमित हुनु भएन अभिनय पनि गर्नुभयो उहाँले कविता पनि कोर्नुभयो तर उहाँ अस्ताउनु भएको छ ललित कलाका आधुनिक प्रयोगवादी कलाकार उत्तम नेपालीको निधन भएको छ 85 वर्षको उमेरमा उहाँको शिक्षण अस्पतालमा हिजो निधन भएको हो केही वर्षदेखि मुटुको रोगसँग लडिरहेका उहाँलाई श्वास प्रश्वासमा पनि समस्या थियो ज्वाइँ सुनिल रञ्जितका अनुसार गएको महिना बिरामी परेपछि चिरायु गंगालाल मनमोहन कार्डियो भास्कुलर सेन्टर हुँदै उहाँलाई गएको मंगलबार मात्र शिक्षण अस्पतालमा सारिएको थियो पछिल्लो समय उहाँको स्मरण शक्ति समेत कम भएको थियो काठमाडौँ किलागलको कर्मचारी परिवारमा जन्मिएका उत्तम नेपालीले अमूर्त कलामा निकै ख्याति कमाउनु भएको छ अमेरिका आउजाउ गरिरहेका उहाँ शरीर शिथिल बन्दै गएपछि 3 महिना अघि मात्र नेपाल फर्किनु भएको थियो राणाकालीन समयमा हजुरबुबा कृष्ण प्रसाद कर्मचारी भारतमा निर्वासित जीवन बिताउन बाध्य भएकाले परिवारसँगै नेपालीको बाल्यकाल लखनऊमा बितेको थियो उहाँले उतै विद्यालय र कला शिक्षा हासिल गर्नुभएको थियो परिवार व्यवसायमा संलग्न भए पनि बाल्यकालदेखि उहाँलाई कलामा रूचि थियो सन् 1959 लखनऊको कलेज अफ आर्ट एण्ड क्राफ्टबाट कलामा स्नातक गरेका उहाँले नेपालमा आधुनिक चित्रकलाको शैलीलाई विधागत र प्रयोगत्मक रूपमा नै नौलो आयामतिर ढल्काएका कला समीक्षक मुकेश मल्लले बताउनुभयो, नेपालीको सक्रियतासँगै चित्रकलाको प्रदर्शनी, प्रचार, बुझाइ र सिर्जनामा व्यापक परिवर्तन सहज भएको थियो। आधुनिक चित्रकलामा उत्तर नेपालले एक स्तम्भ बिन्दु मान्नुपर्छ, मल्लले भन्नुभएको छ। उहाँभन्दा पहिला कलाकारहरू लैनसिंह बाङदेल, उर्मिला उपाध्याय लगायतले आधुनिक चित्रकलाको आयामलाई अगाडि बढाउनु भएको भए पनि विशेष गरी सन् 1962 भएको उत्तम नेपालीको पहिलो चित्रकला प्रदर्शनपछि कलाकारहरूमा कला प्रदर्शनीको लहर चलेको थियो। त्यसबेला प्रदर्शनीको उद्घाटन तत्कालीन राजा महेन्द्रले गर्नुभएको थियो। नेपालीले हुलाक सेवा र सूचना विभागमा गरी झण्डै 2 दशक काम गर्नुभयो। टिकट डिजाइनरका रूपमा उहाँले काम गर्नुभएको थियो। नेपालीको कला यात्रालाई उत्तम नेपाली आधुनिक कलाको बलियो स्तम्भ पुस्तकमा उतारेका मल्ल भन्नुहुन्छ, उहाँ हुलाक सेवा विभागमा आएपछि नेपालको रंगीन टिकट छापिन थालेको थियो। पहिलो पटक थियो राजा महेन्द्र घोडा चढेको दृश्य भएको, त्यसको डिजाइन उहाँले नै गर्नुभएको थियो। कलाकारका रूपमा हुलाकमा नेपालीको प्रवेश अघि सरकारले कलाकार नै भर्ना गरेर टिकट डिजाइन गर्न लगाई छपाउने चलन थिएन। नेपालीले शुरूआती चरणमा यथार्थवादी विषयहरूमा चित्र बनाउनु भएको थियो। केही समयपछिदेखि भने उहाँका धेरै जसो सिर्जनामा नौलो प्रयोग हुँदै देख्न पाइन्थ्यो। हामीले अमूर्त कला सिर्जना र यसको मूल्यका बारेमा उहाँबाट सिको गरेका छौं। उहाँलाई नेपाली अमूर्त सिर्जनामा प्रवर्तकका रूपमा लिन सकिन्छ, समीक्षक रमेश खनालले भन्नुभएको छ। 2026 सालमा भएको इरोटिक सिरिज प्रदर्शनीमा उहाँले टुँडालका कलाबाट उत्प्रेरित भएर कामोत्तेजना र धर्मलाई सम्मिश्रण गरेर आधुनिक झल्को दिनुभएको थियो। तीनताका रंगकै माध्यममा उहाँले परम्परा, मानवीय संवेदना र कलाको पाटोलाई नियाल्ने जमर्को पनि गर्नुभयो। नेपाली कवि तथा अभिनेता पनि हुनुहुन्थ्यो। नेपालको पहिलो चलचित्र आमा र हिजो आज भोलिमा उहाँले अभिनय पनि गर्नुभएको छ। अब अर्को खबर, काठमाडौँको तारकेश्वर नगरपालिका 4 दगुर नेपानीमा रहेको ऐतिहासिक लखपात पोखरी सुकीको 20 वर्षपछि पुननिर्माण गरिएको छ। पुननिर्माण गरिएको पोखरीमा रहेको महादेवको मूर्तिको शिरबाट पोखरीमा पानी झरेको दृश्य निकै रमाइलो लाग्ने गरेको छ। यो पोखरीमा बालाजुको 22 थारा मेलाका बेला विभिन्न ठाउँबाट 4 वटा खट ल्याएर जात्रा गरिन्छ। ओडाध्यक्ष नरेन्द्र दास श्रेष्ठका अनुसार 20 वर्ष अघिसम्म त्यस पोखरीबाट पानी लगेर अहिलेको नापतौल तथा गुणस्तर विभाग रहेको ठाउँ माछा पोखरीमा पानी घट सञ्चालन हुन्थ्यो। पोखरीको माथिल्लो भागमा त्रिशुली जाने सड़क बनाउँदा कलबट बनेपछि वर्षिनी बालुवा बगेर पोखरीको स्वरूप हराइसकेको थियो। धार्मिक सांस्कृतिक महत्वको पोखरीको पुननिर्माण गर्ने योजनासहित नगरपालिकाले दिएको आर्थिक सहयोगले पोखरीको पुननिर्माण गरिएको उहाँले बताउनुभयो। तारकेश्वर नगरपालिकाबाट प्राप्त 25 लाख रूपियाँको लागतमा पोखरीमा रहेको ठूलो ढुङ्गामाथि महादेवको मूर्ति राखेर महादेवको शिरबाट पानी झर्ने फाउन्टेन सहितको पोखरी पुननिर्माण गरिएको उहाँले जानकारी दिनुभएको छ। काठमाडौँमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौँ महानगरपालिकाले उच्च सतर्कता अपनाउन थालेको छ। काठमाडौँ महानगरपालिका क्षेत्रमा संक्रमितको संख्या बढेर झण्डै 20% हाराहारीमा पुग्न थालेको छ। महानगरले तेस्रो लहरको संक्रमण आउन सक्ने खतरा बढेपछि उच्च सतर्कता बढ़ाउन थालेको हो। विश्व स्वास्थ्य संगठनले तेस्रो लहरले बालबालिकालाई संक्रमित गराउने चेतावनी दिइरहेका बेला पछिल्लो समय काठमाडौँ उपत्यका धेरैजसो अस्पतालमा कोविडको लक्षण देखिने बालबालिकाको संख्या पनि बढ़न थालेको छ। तेस्रो चरणको संक्रमण आउन सक्ने आकलन गर्दै काठमाडौँ महानगरपालिकाले महानगर क्षेत्रका 3 आइसोलेसन सेन्टरलाई थप स्वास्थ्य सामग्री सहित व्यवस्थित गर्न शुरू गरेको छ। शहरी स्वास्थ्य विभाग प्रमुख हरि बहादुर कुँवरले महानगरले व्यवस्थापन गरेको सामाखुसीको राधास्वामी, छत्रपाटीमा रहेको छत्रपाटी निशुल्क चिकित्सालय र नरदेवी अस्पतालमा रहेको आइसोलेसन सेन्टरलाई व्यवस्थित गर्ने काम थालिएको जानकारी दिनुभयो। अब अर्को खबर छ, मसँग राष्ट्रिय किताबखाना निजामतीमा रहेको राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेको छैन, यसले गर्दा ऐतिहासिक दस्तावेज नै नष्ट हुने खतरा बढेको छ। निजामती धौमौती सैनिक कमाण्डरी सम्बन्धी मिसल, सेना सम्बन्धी पुराना इस्तिहार लगायतका सामग्री किताबखानामा छ। 2072 सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याकको संरचनाभित्र राखिएको छ। तिनलाई सुरक्षित राख्न उपचार विधि प्रयोग गरिएको छैन, यसले गर्दा कतिपय दस्तावेज धुजाधुजा भइसकेका छन् भने उसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेका छन्। चिस्यानले गर्दा तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालिसकेका छन् भने धेरैका अक्षर उड्न थालेको छ। कतिपय इस्तिहारलाई मुसाले खाएको छ। खोजकर्ताहरूका लागि त्यहाँ भएका दस्तावेज महत्वपूर्ण स्रोतका रूपमा प्रयोग हुन सक्दछ, तर त्यसको संरक्षण भने हुन सकेको छैन। किताबखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ती अभिलेख संरक्षण गर्ने दायित्व आफूहरूको भएको भन्दै, यतिसम्म सुरक्षित राख्ने प्रयास गरेका छौं, तैपनि चिस्यान लगायतका समस्या छन्। दीर्घकालीन रूपमा यिनलाई जोगाउन संरक्षण गर्ने निकायसँग सहकार्य गर्न जरूरी छ। त्यसैले संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्ने तयारी गरेका छौं भन्नुभएको छ। 2002 सालसम्मको निजामती थमौती कर्मचारी सिट्रोल राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ। त्यसपछिका सिट्रोल किताबखानामा राखिएका छन्। तर किताबखानामा राखिएका दस्तावेज नष्ट हुने खतरा बढ्दै गएको छ। संविधान जारी भएपछिका सरकारले परराष्ट्र मन्त्रालय तथा विदेशमा रहेका कूटनीतिक नियोगहरूको पुनर्संरचना तथा स्थानान्तरण गर्ने प्रतिबद्धता जनाए पनि कार्यान्वयन भएको छैन। केपी ओली नेतृत्वको सरकारले यसका लागि 3 वर्ष अघि गठन गरेको कार्यदलको प्रतिवेदन हेर्दै नहेरी सरकार विदा भयो। ओली सरकारका 3 वर्षमा परराष्ट्र मन्त्रालयको स्तरोन्नति भएन भने नेपाली नियोगहरूको पुनर्संरचना, स्थानान्तरण वा थप दूतावास खोल्ने सुझाव समेत कार्यान्वयन भएन। नयाँ परराष्ट्र मन्त्री नियुक्त भएपछि त्यसमा थप अध्ययन हुने कूटनीतिक अधिकारीहरू बताउँछन्। परराष्ट्र मन्त्रालयमा 10 महाशाखा, पासपोर्ट विभाग र कन्सुलर सेवा विभाग छन्। विज्ञहरूले परिवर्तित परिस्थितिमा भारत र चीनलाई हेर्ने बेग्लै महाशाखा स्थापना गर्नुपर्ने सुझाव दिँदै आएका थिए, तर 3 वर्षमा परराष्ट्रमा कुनै पनि परिवर्तन आएको छैन। परराष्ट्र मन्त्रालयको पुनर्संरचना भएको छैन। यो खबर आजको नयाँ पत्रिका दैनिकले छापिएको छ। यो खबर सँगै मीडियामा आजलाई मैले सकाए। अब हामी एउटा गीत सुनाउँछौ, त्यसपछि आजका पाहुनालाई लिएर आउँछौ।
माया को बंधन लाई, दुखो कोविड 19 विरुद्ध खोप अभियान सञ्चालन भइरहेको छ, तथापि कोरोना भाइरसबाट बच्न घरबाट बाहिर निस्कँदा मास्क लगाउनु र संक्रमणको बढी सम्भावना भएको बेला पन्जा लगाउनु आवश्यक छ। तर उपयुक्त ढंगबाट मास्क र पन्जाको प्रयोग गरिएको छ वा छैन भन्ने कुरा सबैभन्दा बढी चासोको विषय हो।
मास्क लगाउनु अघि कम्तीमा 20 सेकेन्डसम्म साबुन पानी वा सेनिटाइजरले राम्रोसँग हात धुनुहोस्। मास्क च्यातिएको वा फोहोर भएको छैन भन्ने कुरा पक्का गर्नुहोस्।
मास्क लगाउँदा डोरी समाई डन्डी नाकमा पर्ने गरी दुवै कानमा अड्काउनुहोस्। त्यसपछि मास्कको डन्डीलाई नाकको आकारमा मिल्ने गरी टप्प च्याप्नुहोस्।
मास्क लगाउँदा नाक मुख र चिडो छोप्ने र हावा नछिर्ने गरी लगाउनु पर्छ। त्यसै गरी यसलाई फुकाल्नु परेमा मास्कको अघिल्लो भाग नछोई डोरीमा मात्र समाई फुकाल्ने गर्नुहोस्।
हातमा लगाउने पन्जा चाहिँ संक्रमणको अति जोखिम भएको बेला व्यवस्थापनका लागि मात्र लगाउन सिफारिस गरिन्छ। आफ्नो हातमा घाउ खटिरा छ, रगत वा पानी बग्छ वा अत्यन्त जोखिमयुक्त स्थानमा हुँदा पन्जाको प्रयोग गर्नुपर्छ।
दाहिने वा देब्रे जुन हातले खाना खानुहुन्न त्यो हातले खाना खाने हातको पन्जा लिनुहोस् र त्यसलाई हातका औँलाहरूमा पस्ने गरी लगाउनुहोस्। पन्जा लगाएको हातले अर्को पन्जाको बाहिरी भाग समातेर लगाउनुहोस् अनि दुवै हातका औँलाहरूमा पस्ने गरी मिलाउनुहोस्।
हातको पन्जा फुकाल्नु परेमा एउटा पन्जाको बाहिरी भाग समातेर त्यसलाई फुकाल्नुहोस्। पन्जा निकालेको हातका औँलाहरू अर्को पन्जाको भित्री भागमा राखी त्यसलाई पनि फुकाल्नुहोस् र फुकालेको पन्जालाई सुरक्षित ठाउँमा फाल्नुहोस्।
प्रयत्न नेपाल र ललितपुर महानगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
चुटकीमा पाइन्छ अब आफ्नै इन्टरनेट, जब होम नेटको अल्ट्रा हुन्छ फोनमा इन्स्टेन्ट कनेक्ट। चुटकीमा सेयर गरौँ हटस्पट अब मन खोलेर, अनि चलाउन थालौँ नन्स्टप इन्टरनेट अब घर वरिपरि चेलमै डुलेर। चुटकीमै उठाउ इन्टरनेटको सबै मजा, कुनै झन्झट बिना, कुनै झन्झट बिना,
अब आफ्नो वाइफाईको आवश्यकता चुटकीमै पूरा गर्नुहोस् एन्सेल होमनेटको अल्ट्रा सिमका साथ आजै एन्सेल होमनेटको अल्ट्रा सिम खरिद गरी सुरु गर्नुहोस् आफ्नो फोनमा आफ्नै वाइफाई र मात्र ₹500 25+25 GB डेटा प्याकबाट एकै पटक धेरैजना प्रयोगकर्ता मिली चलाउनुहोस् अब चुटकीमा इन्टरनेट
थोरै बचत धेरै कायदा बिमाका सन् फाइदै फाइदा
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ
सीधा कुरा प्रष्ट विचार
यो हो उज्यालो रेडियो नेटवर्क
काठमाडौँमा 90 MHz आजका पाहुना
उज्यालो फल्सामा आज हाम्रा पाहुना हुनुहुन्छ बुद्धि तामाङ जीवनको अर्को नाम हो संघर्ष यस्तै संघर्षशील अनि सरल र मेहनती कलाकार हाम्रा आजका पाहुना हुनुहुन्छ यहाँलाई स्वागत गरे मैले उज्यालो फल्सामा भेट्ने बित्तिकै बात मार्ने बित्तिकै हाँस्नुहुन्छ है मुस्कान सहित स्वागत गर्नुहुन्छ दाजुको विशेषता यो चाहिँ
अलिअलि म अलिकति लजालो टाइपको छु कि अनि त्यो गफको सुरुतिर चाहिँ अलि लगाउँछु त्यो लाजलाई चाहिँ अलिकति छोप्नको लागि हाँस्ने गरेका छु इमान्दार पूर्वक भन्नु पर्दा
लजाउने उमेर त कटिसक्यो नि होइन र
होइन त्यो लाज भन्ने कुरा त्यो उमेरले हुने होइन रहेछ नि त त्यो लाजलाग्दो कुरा भनेर चाहिँ अलग हो तर लजालो स्वभाव टाइपको पनि हुन्छ नि त बोल कम बोल्ने अलि हतपत लाज लाग्ने खालको
उमेरका कारण भन्दा पनि जन्मजात आएको कुरा होइन यहाँलाई चाहिँ हामी यस्तै रमाइलो कुराकानी गर्नेछौँ लामो सङ्घर्षले नै यहाँलाई सरल बनायो हो
भर्खर 38 वर्षसम्म बाँचे होइन बाँकी त निकै लामो छ त्यति पनि होइन होला जस्तो लाग्छ सामान्य हिसाबमा चाहिँ म पहिलादेखि नै अलिक सरल नै थिएँ कि जस्तो लाग्छ मलाई चाहिँ सिम्पल अलिकति सामान्य नै सोच्ने अहिले पनि सामान्य नै सोध्छु सोध्नु चाहिँ खोइ त्यस कारण पो हो कि खोइ के हो
हिजो आज दैनिकी चाहिँ कसरी बित्दैछ
हिजो आज चाहिँ अहिले अलिकति फुल टाइम जस्तै मण्डला थिएटरमा बितिरहेछ मण्डलाको अलिकति प्लानिङ गर्नुपर्ने थियो अनि हलहरू बनाउने यसो धेरै भएको थियो अलिकति राम्ररी बसेर प्लानिङ गर्न नपाएको अनि त्योहरूमा चाहिँ अहिले चाहिँ थिएटरमै छु
यो कोरोना भाइरसको संक्रमणका कारण चलचित्र निर्माणको काम केही रोकिँदा केही कम हुँदा थिएटरलाई चाहिँ समय दिन भ्याउनु भएको छ
हामीले हाम्रो चाहिँ एउटा अनामनगरमा पूर्वी गेट अगाडि चाहिँ एउटा हल छ मण्डला थिएटरको हल त्यो चाहिँ 10 वर्ष जति पुग्न आँट्यो अब चाहिँ अनि अर्को यता अरूको जग्गामा हो नि त हल बनाउनको लागि चाहिँ गरेको हो अहिलेसम्म चाहिँ नेपालमा चाहिँ कस्तो छ भने थिएटरहरूको चाहिँ इतिहास एउटा एग्रिमेन्ट टाइम बितिसकेपछि चाहिँ अर्को ठाउँमा हतपत अलिकति गाह्रो हुने अनि त्यहाँबाट हार हो सामानहरू फ्याँकेर हिँड्नुपर्ने स्थिति धेरै भएको हुनाले चाहिँ अनि हामीले चाहिँ सकेसम्म अलिकति डेट नसकिँदै अर्को ठाउँमा पनि यसो बनाऊ भनेर चाहिँ अहिले भाडामै फेरि अर्को पनि भाडामै हो भाडामै लिएर बनाउने कोसिस चाहिँ हो
केही समय अगाडि विजय दाजुले जग्गा हेर्न गएको मण्डला थिएटरको लागि भन्दै हुनुहुन्छ
जग्गा हेरेको चाहिँ किन्नलाई होइन कि यसो ठाउँ सार्नलाई
ए ठाउँ सार्नलाई
त्यो
थिएटर बाहेक अरू के हुँदैछन्
अरू थिएटर बाहेक चाहिँ मुभीको प्लानिङहरू स्क्रिप्टमा यसो रिडिङहरू भइरहेछ बाँकी रहेको मुभीहरू पनि कहिले जाने भनेर यसो सम्भावित डेटहरू खोज्दैछौँ अब अहिलेको हिसाबमा अब हलहरू ठप्पै छ धेरै असर त यता फिल्म सेक्टरलाई पर्दो रहेछ कि क्या हो ठप्पै 2 वर्षदेखि ठ्याप्प छ नि त
अब
त नाटक पनि त्यही हो हुन त अब फिल्मकै जस्तो दर्शक नै हो प्रत्यक्ष रूपमा हुने त तर नाटकको चाहिँ भित्रभित्र प्लानिङहरू गरिराख्न उन्तुन गर्न मिल्ने खालको भएर चाहिँ रहेछ
हाम्रो बुद्धि दाजुलाई सबैले मन पराउने माया गर्ने बच्चादेखि लिएर है बुढापाका भएका व्यक्तिहरूले पनि रुचाउने युवाहरूले पनि रुचाउने दाजुको एउटा डायरी नै सबैजनालाई काफी छ थोरै बोलेर पनि यति धेरै दर्शकको मनमा बस्न सक्नु भएको छ है
खुसी लाग्छ नि म फेरि ठाडो ठाडो प्रश्नको ठाडो ठाडो उत्तर मात्रै आउँदछ अनि यसको विवेचनात्मक उत्तर टाइपको चाहिँ नआएर
सरल जीवन सरल जवाफ होइन
यति धेरै सरल छ कि अब के भन्नु खोइ तपाईँले जस एक एकवटा सोध्नु भयो भने चाहिँ मैले के भन्न सक्छु होला कि भन्ने मात्र हो
यो खुसीको पछाडि यहाँको सङ्घर्ष होइन यहाँको मेहनत सबैभन्दा ठुलो कुरो त धैर्य नै रह्यो अहिलेसम्मको यो सफलताको पछाडि धैर्य र मेहनत
हो
अलिकति तपाईँको सङ्घर्षको कुरा गरौँ न काभ्रेको सरनथली तपाईँको जन्म बाल्यकाल त्यहीँ बित्यो होइन एसएलसी परीक्षा त्यहीँ सघाउनु भयो त्यसपछिको काठमाडौँ यात्रा कसरी र के का लागि भयो
काभ्रेबाट काठमाडौँ आउँदाखेरि चाहिँ पैसा कमाउँछु भनेर आएको हो र त्यति बेलाको लागि चाहिँ चाहिने जति पैसा चाहिँ कमाएको पनि हो त्यति बेलाको लागि खर्च भनेको मतलब कस्तो थियो भने आमाको अलिकति स्वास्थ्य अलिकति खराब थियो अनि काभ्रेमा हुँदाखेरि आफ्नै हुन्छ नि त्यो फुर्ती टाइपको अलिकति म काठमाडौँ गएर पैसा कमाएर उपचार गरेर ल्याउँछु भन्ने टाइपको आँट थियो त्यस कारण पनि त्यो आमालाई उपचार गर्ने सक्ने खर्च चाहिँ कमाएर पठाइदियो खास उद्देश्य चाहिँ पैसा कमाउँछु भनेर चाहिँ छिरेको
अनि तपाईँले पैसा कमाउँछु भनेर काठमाडौँ छिर्नु भयो पैसा कमाउन तपाईँले सोचे जस्तै सजिलो रहेछ काठमाडौँमा
पैसा कमाउनु त सजिलो त छैन अनि फेरि सजिलो मान्ने हो भने चाहिँ सजिलो पनि छ अब गाह्रो मान्ने भने चाहिँ गाह्रै छ त्यस कारण पनि मैले सुरुमा चाहिँ अलिअलि अप्ठ्यारो अप्ठ्यारो भनेको मतलब अलिकति आफूलाई सजिलो हुने खालको चाहिँ खोजेँ र पछि चाहिँ
जस्तै
सजिलो सजिलो भनेको मतलब सबभन्दा पहिला त काठमाडौँमा आउनुभन्दा अगाडि गाउँमा हुँदाखेरि काठमाडौँको साथीहरूले आऊ न यार भन्ने हुन्थ्यो तर कारण आएपछि त जागिर त नपाउने रहेछ त्यसपछि चाहिँ अनि म आफ्नै जोस् अलिकति गाह्रो कामतिरै गाह्रो भनेको त्यो इँटा बनाउनेतिरै यहाँबाट पैसा आउँछ भने किन नगर्नु भन्नेतिर लाग्यो जस पैसा कमाउनु चाहिँ सजिलो चाहिँ छैन गाह्रै छ
मैले फेरि विगतकै कुरालाई कोट्याएर कि अहिले यो ठाउँमा यति अगाडि आइसकेमा विगतको कुरा कति गर्नु भन्ने पनि लाग्छ होला दाजुलाई तर यहाँको जीवन भनेको यहाँलाई चिन्ने धेरैजनाको लागि प्रेरणा बन्न सक्छ होइन धेरैजना काम भएन भनेर बसिरहनु भएको छ तर मेहनत गर्यो परिश्रम गर्यो अनि धैर्य गर्न सक्यो भने त हाम्रै देशमा हाम्रै माटोमा पनि त सुन फलाउन सकिन्छ नि होइन धैर्य गर्न सक्नु पर्यो काम गर्न लाज मान्नु भएन है मैले त्यही कुराले पनि यहाँको सङ्घर्षलाई चाहिँ कोट्याइराखेको छु तपाईँले त्यति बेलै गाउँमा एसएलसी सकेर आउनुभएको है यहाँ आएर त त्यति बेला त एसएलसी पास गरेको भनिसकेपछि त राम्रै पनि जागिर पाइन्थ्यो
त्यति बेला चाहिँ एसएलसी पासको चाहिँ अलिकति भ्यालु थियो
हो तर अब जागिर नपाएपछि गाउँ फर्कनुको साटो अथवा जागिरकै पछाडि दौडिनुको साटो तपाईँ चाहिँ इँटाभट्टामा काम गर्न थाल्नुभयो
हजुर त्यो त्यति बेला चाहिँ मलाई के लागेको थियो भने अब कसै गरी काठमाडौँमा सङ्घर्ष त गर्नुपर्छ नै होइन किन यहाँबाट सुरु नगरौँ भन्ने हिसाबमा पनि भयो अनि जस मलाई चाहिँ त्यति बेला खास पैसा नै चाहिने थियो अनि पैसाकै लागि यहाँबाट पैसा आउँछ भने चाहिँ जति गाह्रो गऱ्यो त्यति नै धेर पैसा आउने त हो नि भन्ने पनि महसुस भयो
आमालाई के को बिमारी थियो
पेटमा हो पेटसम्म पाठेघरको प्रब्लम हो आमाको अनि त्यसमा त्यो मात्र थियो अनि भनेको मतलब त्यो चाहिँ सजिलैसँग पनि समाधान हुन्थ्यो होला तर अलिकति लामो समयसम्म भएको हुनाले चाहिँ अलिक गाह्रो भएको थियो
कुनै त्यस्तो इख केही थियो तपाईँलाई पैसाको महत्त्व यति धेरै त्यो पैसाको महत्त्व बुझेर म पैसाको लागि जस्तो सुकै कठिन काम पनि गर्छु भन्ने खालको सोच आउनुमा चाहिँ
यस्तो खालको थियो म एउटा किसान फ्यामिलीबाट आएको होइन अनि गाउँमा हुँदाखेरि चाहिँ अनि अर्को कुरा मेरो फ्यामिली ब्याकग्राउन्ड चाहिँ खुङखार झाँक्री बुढा खुङखार झाँक्री मामा खुङखार झाँक्री बाजेहरू सब खानी पुरै खुङखार झाँक्री अनि आमाको उपचार चाहिँ यसो झारफुकबाटै गरिन्छ नि त भाले काटेरै सकाउ उपचार गरिन्छ नि त भन्ने मान्यता भएको फ्यामिलीमा पऱ्यो नि त. तर त्यति मात्र त होइन नि, यतातिर पनि लानुपर्छ नि भन्ने त्यति बेलाको सोचहरू चाहिँ अहिले धेरै परिवर्तन भइसकेको छ. तर त्यति बेला चाहिँ होइन हामी निको पार्न सकिहाल्छौँ नि भन्ने हिसाबमा चाहिँ बुवाहरूले भन्नुहुन्थ्यो. तर म चाहिँ अलिसम्म मसँग अलिअलि पैसा भयो भने म डक्टरको कोमा लगेर उपचार गरेर देखाउँछु अनि यति छिटो निको हुन्छ भनेर देखाउँछु भन्ने हिसाबमा पनि थियो. अनि घरबाटै पैसा तेलेर हस्पिटलै आउने चाहिँ त्यति बेलाको पनि, अब त्यति बेला त गाउँ गाउँ गाउँतिर पनि हेल्थ पोस्टहरू थिएन, एकदम आकल झुकल टाढा त्यस्तो मात्र थियो नि त. म त्यसपछि पनि अब त्यस कारण पनि अलिक पैसालाई चाहिँ अलिक प्रायोरिटी दिएर यदि मसँग पैसा भए गर्छु भन्ने हिसाबमा बाटो हो.
कति सालतिरको कुरा दाजु यो?
यो झन्डै 56 सालतिरको हो.
अनि कति समयसम्म काम गर्नुभयो इटा भट्टामा?
मैले झन्डै 2-3 वर्ष काम गरेँ इटा भट्टामा. काम गर्दा चाहिँ रेगुलर काम गर्नु पर्दैन थियो, 6 महिना काम गर्ने, 6 महिना चाहिँ फ्री हुन्थ्यो.
अनि 6 महिनामा चाहिँ के गर्नुहुन्थ्यो?
अरू काम गर्थे, अरू जे पाउँछ त्योहरू गर्थे. कहिले काहीँ चाहिँ 6 महिना गाउँमा घर मजाले बसिन्थ्यो, 6 महिना यता काम गर्थे.
अनि तपाईँले सोचे जस्तै भयो, तपाईँले पैसा कमाएर आमाको उपचार गराउनु भयो?
त्यो त जुन प्रयोजनको लागि थियो त्यो चाहिँ पुरा गरेर आमालाई टक्क गाउँमा आमा जानुभयो, मजाले घाँस काटेर बस्नुहुन्थ्यो. अनि म काठमाडौँमा अब केही त गर्नु पर्यो भन्ने हिसाबमा त्यसै अल्मा लिएर बसेँ.
अर्को एउटा शिक्षा एउटा सन्देश पनि दिनुभयो, त्यसो भए यहाँले झारफुक गरेर मात्रै स्वास्थ्यमा देखिएको समस्या समाधान हुँदैन, रोगको उपचार हुँदैन, होइन अस्पताल लैजानुपर्छ भन्ने कुरा पनि पुष्टि गरेर देखाइदिनु भयो.
मेरो जीवनमा चाहिँ पुष्टि भयो, मैले गरेर देखाउँछु भन्ने हिसाबमा चाहिँ आफैसँग कम्पिटिसन टाइपको त्यति बेलाको.
तपाईँलाई त मैले एसएलसी पास गरेको छु, जागिर गर्छु भन्ने पनि सोच थियो तपाईँको, केही अन्तर्वार्ताहरूमा पनि मैले हेरेको थिएँ.
यस्तो 2-3 वर्ष काम गरिसकेपछि चाहिँ इटा भट्टामा काम गरिसकेपछि चाहिँ एक खालको होइन, यो रेगुलर एकै ठाउँमा बसेर काम गर्दा गर्नु मात्र त जीवन होइन होला, अलिकति योभन्दा यो खाल्टो भन्दा त अलिकति पर पनि केही त होला, केही त बुझ्नुपर्ने हो जस्तो लागेर यदि पैसै कमाउनु छ भने व्यापार गर्नु पर्यो, बिजनेस गर्नु पर्यो, धेरै पैसा कमाइन्छ भन्ने आफ्नै खालको त्यो युनिभर्सल फिलोसफी भनौँ न होइन, त्यसलाई चाहिँ आफूले फलो गरेर मैले त्यहाँबाट चाहिँ अलिअलि अर्को बदम बेच्ने बरफ बेच्ने त्यो जस बिजनेस व्यापार मेरो औकातको व्यापार मेरो क्षमताको व्यापार त्योभन्दा अर्को धेरै त गर्न सकिँदैन नि त. त्यसमा केही समय काम गरेँ अनि त्यसमा काम गरिसकेपछि
मैले यहीँ रोकेँ अलिकति. जसरी तपाईँले व्यापार थाल्नुभयो नि, बदम बेच्ने, आइसक्रिम बेच्ने, होइन तपाईँ अघि कुराकानीको सुरुवातमा भन्नुभएको थियो म एकदम लजाउँछु भनेर, है यो व्यापारलाई चाहिँ कसरी अगाडि बढाउनु भयो?
यसको एकदम धेरै राम्रो घटना छ. एउटा के थियो भने म बदम बेच्दाखेरि एकदम बोलेर बेच्नुपर्ने चिज हो नि त,
बदम आयो बदम आयो भन्नु पर्यो
भनेर पर परसम्म सुन्ने गरी भन्नु पर्थ्यो. तर म अति लगाउँथेँ कि केही पनि भन्दैन थिएँ, तर मान्छेको मुखमुख हेर्दै कसैले त्यसलाई चासो दियो भने नजिक गइहाल्थेँ म. अनि यसले किन्छ होला यसले किन्दैन होला भनेर चाहिँ म अलिकति साइकोलोजी त्यतिकै हेरेर पत्ता लगाउँथेँ. तर कहिले पनि मैले नै आयो भनेर कहिले पनि भने त्यस्तो हुन्थ्यो. अनि पछि पत्रिका बेच्दाखेरि पनि मलाई त्यस्तो खालको पत्रिकाको त हेडलाइनहरू त जति राम्ररी भन्न सक्यो त्यति बिग्ने हो नि त मान्छेलाई, होइन आकर्षित हुने हो नि त. तर म हुँदैन थिएँ कि मेरो हातमा टक्क पत्रिकाका ऊहरू, तर आँखा चाहिँ अनुहारमा हुन्थ्यो कि दर्शक यता मान्छेको अनुहारमा हुन्थ्यो. अनि कसैले चासो देखाउला जस्तो भयो भने चाहिँ नजिक जान्थेँ अनि हो दाजु भन्ने टाइपको बदम पनि लिउँ भन्ने टाइप त्यति मात्रै.
अनि त्यसरी व्यापार गरेर पैसा कमाइन्थ्यो त?
त्यसरी हुन्थ्यो, त्यस्तो गर्दा नबिग्ने चाहिँ होइन. मलाई झन्डै कस्तो भने मैले जति सिद्ध्याउनु पर्ने अनि जति गर्नुपर्ने त्यो चाहिँ सघाउँथ्यो. भनेको मतलब आज मैले एक डालो बदम लिएँ भने त्यो सकाउँथे, अनि पत्रिका जति बेच्नुपर्ने हो त्यो पनि बेचिदिन्थे, त्यस्तो हुन्थ्यो. भनेको मतलब एक ठाउँमा मात्र अडिएर बस्नुहुन्थ्यो, म अलिकति छिटो मुभ हुन्थ्यो नि त. धेरै ठाउँमा एकै ठाउँमा बसेर आरामपूर्वक आवाजले मात्रै बिजिन्थे है, लुहुर 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 हिँड्थे।
अनि यो व्यापार गर्दा चाहिँ तपाईँको बसाइ कता थियो, एक्लै बस्नुहुन्थ्यो कि कसरी बस्नुहुन्थ्यो, कोठा भाडाहरू?
भक्तपुरमा दिदी हुनुहुन्थ्यो, दिदीकोमा बस्थेँ म।
कोठा भाडा तिर्न पर्दैन थियो
त्यति बेला त, पर्दैन थियो।
आफूलाई पकेट खर्च नबोली नबोली बेचेको बदमले पनि निस्कन्थ्यो। हामी उज्यालो फुलसामा छौँ। हाम्रा आजका पाहुना संघर्षशील अनि सरल र मेहनती कलाकार बुद्धि तामाङ हुनुहुन्छ। उहाँसँग हामी विगतलाई कोट्याइरहेका छौँ, उहाँबाट प्रेरणा लिन सक्छौँ हामीले, उहाँका संघर्षका कुराहरू गर्दैछौ। अनि बदम बेच्ने, आइसक्रिम बेच्ने कामपछि चाहिँ अर्को कामको सुरुवात कसरी भयो? तपाईँलाई त छिटो छिटो काम परिवर्तन गर्नुपर्छ, एउटै काममा निरन्तर लागिरहनु हुँदैन भन्ने खालको सोच थियो भन्नुभयो अघि है।
यो के पछि चाहिँ मैले व्यापारबाट पनि रेगुलर आमदानी चाहिँ महसुस गरेन। यदि जागिर खायो भने त जागिर त रेगुलर हुन्छ नि त काम।
मैले यहाँ जोडे, पहिला तपाईँले बदम बेच्दा दिनमा कति कमाउनु हुन्थ्यो?
पाँच सात सयसम्म कमाउँथे। कहिले काहीँ त अब पानी पर्दा के हुँदा के हुँदा पनि त गयो नि त, भने रेसियो मात्रै एक दुई सय नै पर्ने हो कसै गरी नै, होइन
औसतमा दिनमा एक सय होइन
होइन दुई सय चाहिँ पर्थ्यो ज्याला। त्यस्तो त्यस्तो हुन्थ्यो। अनि त्यो त्योभन्दा त एउटा ठाउँमा भने जागिर खाइयो भने चाहिँ त्यहाँबाट प्रमोसन पनि हुन्छ, अनि पानी पर्दा घाम लाग्छ, घाम के अरे घाम लाग्दा यस्तो असर हुने खालको नहुने रहेछ, जागिरै ठिक हो भन्ने हिसाबमा चाहिँ साथीहरूलाई त्यति बेला चाहिँ ल नि त जागिर मिलाउँ न भन्दाखेरि चाहिँ एकजना साथीले जागिर भने चाहिँ फू त पाउने चिज होइन नि त, कि भाँडा माझ्नु पर्यो भन्यो। अनि मैले चाहिँ अनि भाँडा माझ्नु पनि कहाँ जागिर हो भने त मारिहाल्छ नि, के के हो त्यो चाहिँ पाउँछ छिटै भने त ए पाइहाल्छ नि। त्यहाँदेखि फेरि त्यहाँदेखि चाहिँ सुरु जागिर,
भाँडा माझ्ने कामबाट जागिरको सुरुवात गर्नुभयो।
सुरुवात
भाँडा माझेको त दुई तिन दिनमै दाजुको प्रमोसन भएर म्यानेजरै पुग्नु भयो कारण नि है।
होइन म्यानेजर त कहाँ वात्त हुनु, अलिअलि सपिङ गर्ने भनेको सोझो टाइपको, भाँडा माझ्दाखेरि पनि मजाले तल्काएर माझ्थ्यो नि त, जे काम हो त्यसलाई चाहिँ अलि फुल दिन्छ नि त, मेरो कामै हो त भन्ने हिसाबमा
लगनशील भएर
त्यहाँबाट चाहिँ अलिक खुसी भएर मेहनती रहेछौ यो पनि गर नि त भनेर अलिअलि प्रमोसन हुँदै त्यस्तो पनि भए।
सुरुमा 800 रुपियाँमा भाँडा माझ्ने काम सुरु गरेको, महिना मर्दा त 2200 तल थापे भन्ने कुरा गर्दै हुनुहुन्थ्यो है।
हो हो त्यस्तो पनि छ।
अनि यो काम चाहिँ कति महिनासम्म गरियो, कति वर्ष गरियो?
यो पनि एक वर्ष चान्चुन भयो भए एक वर्ष जति गरियो।
अनि त्यस
वर्षसम्म त म तलबाट म्यानेजरसम्म भइसकेको थियो।
ए
अनि यस्तो हुन्थ्यो,
काम गर्नेबाट काम अराउनेसम्म पुग्दाको यात्राको अनुभव चाहिँ कस्तो हुने रहेछ दाजु?
यस्तो थियो, म्यानेजर हुँदाखेरि पनि म पुरा कुर्सीमा चाहिँ बसिरहेको थिएँ नि त, भयभरको काम आफै गर्ने भएको हुनाले चाहिँ म्यानेजर भएको त्यस्तो खालको
साउको विश्वास पनि जित्नुभयो होइन
त्यो त्यो खालको। अब के गर्ने त भन्ने हिसाबमा चाहिँ यहाँसम्म आएँ, अब के त अब के त भन्ने चाहिँ खेलिरहन्थ्यो, यो पनि गरियो त अब के त भन्ने हुन्छ नि त।
अनि रङ्गमञ्च क्षेत्रको फड्को चाहिँ कसरी रह्यो?
यस्तो भयो, जागिर गर्दाखेरि पनि अब त्यो केही समय गरिसकेपछि एकै ठाउँमा बन्धन जस्तो हुँदो रहेछ, अनि यो यही ठाउँमा सदाबहार काम गर्दा त अब त्यति मात्र त अब के त हुनु पर्यो, अब के त मैले यहीँ बसेर यसकै यस्तै होटेल खोल्न सक्ने, यस्तै रेस्टुरेन्ट खोल्न सक्ने, मालिकै बन्न सक्ने स्थिति छैन भएन। अब यहाँबाट चाहिँ बाहिर निस्किनु पर्यो, काहीँ चाहिँ केही संसार चाहिँ देखिनु पर्यो भन्ने हिसाबमा चाहिँ फेरि म ट्रेकिङतिर गएँ भारी बोकेर। अनि ट्रेकिङतिर चाहिँ जाँदाखेरि चाहिँ खुसी लाग्थ्यो, आहा टाढा आहा यस्तो ठाउँ नि रहेछ भन्ने खुसी लाग्थ्यो। पर परसम्म पुग्दा सुरुमा हिउँमा खुट्टा टेक्दा त खुसीले झन्नै बिहोस भएन, त्यस्तो होला थियो। त्यसपछि चाहिँ फटाफटो जोस् ट्रेकिङहरू गर्दै गर्दा गर्दै चाहिँ एकचोटि चाहिँ ट्रेकिङ गरेर फर्केको बेला थियो, अनि कालो कालो अनुहार अनि एउटा झोला फिल्याङ सर्ट थियो अनि सामकोसिनमा प्रभात भन्ने मेरो साथी उहाँकोमा गएर बसेको त तिमी नाटक गर्छौ भने अनि त्यसरी ल जे आउँछ त्यो मजाले गरिरहेको छु नाटक चाहिँ नगरौँला र मैले बोएँ। अनि त्यसपछि शङ्कर नारायण प्रजापति दाईलाई भेटाउनु भयो अनि पुष्कर गुरुङ सरको मा चाहिँ डबली थिएटरमा बाट चाहिँ नाटक सुरु हो त्यहाँदेखि चाहिँ त्यतैबाट नाटक सुरु हो।
सिक्दै नसिकी रङ्गमञ्चमा पुग्नु भयो कि त्यस पछाडि चाहिँ सिक्नुभयो नाटक गर्नुभन्दा अगाडि?
होइन नाटक त्यो चाहिँ ट्रेनिङको लागि चाहिने रहेछ मान्छेहरू खासमा अनि ट्रेनिङको लागि त्यो हामीले चाहिँ त्यति बेला 14-15 दिन जति ट्रेनिङ गरेर अनि 10 जिल्लामा सडक नाटक देखाउनु पर्ने थियो महिला संविधान सभामा महिलाको अधिकार भन्ने टपिकमा चाहिँ हामीले सडक नाटक देखाउनु पर्ने थियो त्यहाँदेखि चाहिँ अनि त्यसको ट्रेनिङको लागि हो ट्रेनिङमा चाहिँ त्यहाँ ट्रेनिङ गरिसकेपछि चाहिँ हामीले नाटक देखायौँ नाटक देखाएर आइसकेपछि चाहिँ एक खालको परिवर्तन भयो कि यो पो तरिका रहेछ कि क्या हो भन्ने हिसाबमा
आत्मसन्तुष्टि भयो। अनि नाटकमा त त्यति धेरै पैसा हुँदैन थियो क्यारे है तपाईँ कसरी यो रहन सक्नुभयो यो क्षेत्रमा अडिन सक्नुभयो भनौँ न त्यति बेला?
त्यति बेला चाहिँ अब यस्तो भयो उमेरले एउटा 22-23 भनेको मतलब डिसिजन गर्न सक्ने अब चाहिँ एउटा लक्ष्य लिने टाइपको उमेर थियो। अर्को कुरा भाग्दा भाग्दा कति गर्नु फरक फरक काम गर्दा 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 जताततै त्यही मात्रै धेरै हो। अनि अर्को कुरा चाहिँ भाग्दा भाग्दा थाकेको भनौँ न होइन अनि अर्को कुरा चाहिँ पढाइ पनि म त्यति मेल भाग्दा 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 पढाइहरू छोडेर कता कता पुगिसकेको थियो लानी पढ्नु त पर्ने भन्ने हिसाबमा महसुस भएको थियो। अनि डबली थिएटरमा चाहिँ ऱ्याकभरि किताबहरू देख्दाखेरि हो यो त एउटा त पढ्नुपर्ने अब कलेज जोइन गरौँ अलिकति आफ्नो दिमागले नधान्ला कुरै नबुझ्ला बुझ्दै नबुझी त के पढ्नु भन्ने फिल हो। हुन त यो एकदम गलत विचार हो अब तर मेरो लागि चाहिँ त्यस्तो भयो अनि अहिले आएर चाहिँ गलत विचार थियो त्यो भन्ने हिसाबमा हो एउटा विषयलाई चाहिँ राम्ररी पढौँ त भन्ने हिसाबमा अनि मैले त्यहाँदेखि चाहिँ नाटकहरूमा झुन्डिन थालेँ। त्यसपछि चाहिँ म नाटकमै अब यही पढ्छु जताततै जति भागे पनि आखिरमा गर्नु त एउटै त रहेछ भन्ने हिसाबमा यसैमा बिताउँछु भन्ने हिसाबमा चाहिँ नाटक चाहिँ अनि त्यहाँदेखि पढ्न थालेको हो।
अनौपचारिक शिक्षा लिन थाल्नुभयो होइन?
अनौपचारिक अनि ट्रेनिङहरू नाटकको अनि औपचारिक क्लास नै जस्तै मैले डबलीमा सुरु गरिसकेपछि सडक नाटकहरू थुप्रो गरिन्थ्यो अनि त्यसपछि चाहिँ नाटक गरिसकेपछि चाहिँ अब त्यसलाई राम्ररी पढाउँ भनेर अनि एक्ट्रेस स्टुडियोमा अनुप सरसँग 3 महिनाको कार्यशाला अनि वर्कसपहरू जता जता गुरुकुलबाट हुने वर्कसपहरू यस वर्कसपहरूमा क्लासहरूमा त्यतातिर लागे।
अनि तालिम लिइसकेपछि तपाईँले नाटक चाहिँ आफूले भनेअनुसार त्यो पात्र भन्छन् नि होइन त्यो क्यारेक्टर पाउनु भयो कि भएन?
सुरुमा त यस्तो भयो एउटा त्यसको पनि एउटा किस्सा थियो डबलीमा डबली थिएटरमा चाहिँ पुष्कर गुरुङ सरलाई सर तपाईँको म यो भएभरको सफा गर्छ सफाइ गर्छु अनि सफा गर्ने च्याप्टो पनि टाकटुक गर्छु तर मलाई यहाँ बस्नु दिनुहोस् भनेको ल भइहाल्छु नि भन्नुभयो सरले अनि म त्यहाँ बसेर पढ्न थालेँ। त्यहाँ बसेर पढ्न थालिसकेपछि चाहिँ पछि बिस्तारै गएर सबै म्यानेजमेन्ट आफ्नो हातमा आयो आफ्नो हातमा आइसकेपछि चाहिँ सडक नाटक मात्र गरेर भएन नि अब प्रोसिडियम थिएटर गर्नु पऱ्यो गुगलमा त्यो लाइट त्यो साउन्ड त्यस्तोमा काम गर्न पाए पो भन्ने हिसाबमा लोप हो। त्यसपछि चाहिँ ल हामीले पनि नाटक गर्नु पऱ्यो भनेर सरलाई फकाएर यसो सुरु गऱ्यौँ हामीले अनि लेड फ्रम द सी नाटक सुरु गर्ने भयौँ अनि म पनि बडा एकदम उत्साह थियो नि त नाटक गर्न पायो भनेर तर पछि चाहिँ के हो भन्दाखेरि रिडिङ गर्दै जाँदाखेरि चाहिँ मेरो भोइस अनि स्पिच चाहिँ क्लियर भएन अनि क्लियर नभएपछि चाहिँ अनि फेरि त्यहाँबाट चाहिँ ए म त अलिकति एउटा एक्टरको लागि पर्फेक्ट त भएको रहेछ, अब यहीँबाट भागौँ भने छैन अब भाग्ने ठाउँ यही अडियो हुने त नमिल्ने रहेछ त के त भन्दाखेरि यसकै अलिकति अपोजिट टेक्निकल पार्टमा पनि हरिएर बस्नुहुन्छ भन्ने हिसाबमा चाहिँ त्यहाँदेखि चाहिँ त्यस्तो ठ्याक्कै अचानक क्यारेक्टर आफूले भनेकै जस्तो त्यस्तो चाहिँ भएन खुसी भएर एकदम इनर्जीका साथ हिँड्दा हिँड्दै पनि निराश हुनु परेको थियो आँसु झर्ला जस्तो त्यस्तो चाहिँ भएको थियो जुन जसको लागि गर्न खोजेको त्यही चाहिँ आफू भएन त्यसको लागि आफू पर्फेक्ट नभएपछि चाहिँ साह्रै
त्यही नाटकको लागि तपाईँले सबै काम सम्हाल्नुभयो होइन चिया बनाउनेदेखि लिएर सरसफाइ गर्ने काम सबै सुरु गर्नुभयो अनि त्यसको बावजुद पनि तपाईँले धैर्य चाहिँ राख्न सक्नुभयो है प्राविधिक बनेर भए पनि नाटकमै टिकिरहन्छु भन्ने भयो
त्यो चाहिँ भयो नाटकमै अडिनको लागि चाहिँ यो अर्को पार्ट प्राविधिक पार्ट सम्हाल्छु भन्ने हिसाबमा भयो अनि त्यसपछि चाहिँ यसैमा अडिरहे त्यहाँबाट ट्रेनिङहरू पनि अलिक थपिँदै भयो थपिँदै गइसकेपछि चाहिँ त्यसपछि मात्र हुन् एक्टरै बनेको त अलिक निकै पछि मात्र हो
जब तपाईँले रङ्गमञ्चमा नाटक देखाउनु भयो प्रतिक्रिया के पाउनु भयो दर्शकको
सुरुमा चाहिँ हामीले सडक नाटकै गरेको हो सडक नाटक गर्दाखेरि चाहिँ खासमा त्यो प्रतिक्रियाले पनि अलिकति अल्झेको होला गाउँ गाउँमा गर्नु पर्थ्यो गाउँमा गर्दा मान्छेहरूलाई टन्न भेला पारेर नाटक गर्थ्यौँ
अनि नाटक गर्दा चाहिँ लाज लागेन सबै मान्छेको गाए त डाइलेक्ट बोल्नु पर्यो नाच्न पर्यो रिसाउन पर्यो गाउन पर्यो मान्छे पिट्न पर्यो फटाउन पर्यो
ठ्याक्क त्यो मेरो त्यो ठ्याक्क त्यो बानी चाहिँ फिट खाएछ कि खास मात्रै किनभने अरूको अगाडि लाज लाग्ने होइन नि त होइन तर विशेष लगालु टाइपको आफ्नो काममा काम त हो नि होइन अनि अस अलिकति भनेको भन्नु आफूलाई सो अफ नगर्ने मात्रै बानी हो नि त इमानदारपूर्वक काम गर्ने त बानी हो नि त मेरो होइन अनि म चाहिँ त्यो पहिलो नाटकमा चाहिँ क्यारेक्टरको हिसाबमा दुई तिनवटा मल्टी क्यारेक्टर गर्नुपर्ने थियो कि एउटा कोही कुर्सी बन्नुपर्ने कहिले अनि कहिले मालिक बन्नुपर्ने कहिले मातेको त्यो अनेक बन्न पाउँथ्यो नि त होइन तर इमानदारपूर्वक सुई सुई गर्दाखेरि चाहिँ यो त राम्रो देखेँ त भन्ने हिसाबमा भएको थियो
भनेको
सम्पूर्ण रुचाएको थियो कि त्यति बेला चाहिँ अरे भनेर इमानदारपूर्वक यसो इनोसेन्ट तरिकाले गरेर मैले बोल्न थालेको त सायद धेरै भएको छैन होला तिन चार वर्ष मात्रै भयो होला धेरैवटा इन्टरभ्यूमा पनि तपाईँको उत्तर भन्दा हाम्रो प्रश्नहरू तेब्बर भयो दाजु आइन्दा अलिकति चाहिँ बोल्नुपर्छ नत्र त पछि नै आउँदो रहेछ हजुरले बोल्नुपर्छ भन्ने हिसाबमा चाहिँ है अलिकति त बोल्नुपर्ने रहेछ भन्ने हिसाबमा मात्रै बोलेको नत्र तपाईँको पनि अहिले
मैले सोधेको सोधै हुन्थ्यो दाजुले हो होइन मात्र भन्नुहुन्थ्यो होला है
हो होइन कसैलाई खुसी लाग्यो त्यस्तो भएको इन्टरभ्यूहरू थुप्रो छ
हामी उज्यालो फल्सामा छौँ हाम्रा आजका पाहुना कलाकार बुद्धि तामाङ हामीसँग हुनुहुन्छ चलचित्र क्षेत्रको घुम्ती चाहिँ कस्तो थियो अब म चलचित्रमा नि काम गर्छु भन्ने खालको थियो कि सँगै साथीभाइहरूले जो रङ्ग क्षेत्रका कलाकारहरू आउनुभयो नि चलचित्र क्षेत्रमा दयाहाङ राई विजय दाई होइन उहाँहरू सँगसँगै तपाईँ पनि त्यही एउटै समूहमा भएर आउनुभएको
यस्तो म डबलीमा काम गरिसकेपछि बिस्तारै अब त्यति बेला मैले सुरु गर्ने बेलामा चाहिँ दया दाई सगदाहरूले भर्खर भर्खर सुरु गर्नुभएको थियो चलचित्रको लोभ चाहिँ मलाई थिएन र आफू फिट हुन्छ हुँदैन भन्नेमा पनि हुँदैन होला भन्ने धेरै थियो म कहाँ अलिक चलचित्रमा त फिट खाँदैन होला नाटकमा चाहिँ त्यति बेलासम्म मैले आफ्नो छाप बनाइसकेको थियो अनि लाइट डिजाइनको छाप एकातिर र एक्टरको क्यारेक्टरको छाप पनि बनाइसकेको थिएँ तर फिल्मको लागि चाहिँ म होइन होला हुँदैन होला भन्ने लागेको थियो यता डबलीबाट म मण्डलामा सरे मण्डला ठ्याक्कै इस्टाब्लिस सुरु हो सुरु भएपछि चाहिँ यता सुरु सुरुमा आएँ अनि त्यसपछि यता आइसकेपछि चाहिँ एक खालको प्लानिङहरू हुँदै भयो त्यसपछि हामीले यता मुभी चाहिँ कबड्डीको प्लानिङ हुँदाखेरि चाहिँ हामीले मण्डलाको पनि हल बनाइराखेको थियौँ हामी हलमा काम गरिरहन्थ्यौँ अनि यता चाहिँ रामबाबु दाई त्यति बेला मिसल दाई उपेन्द्र दाई भाग्दा
भाग्दै कलाकारिता क्षेत्रमा आइपुग्नु भएको छ, सबै क्षेत्रको अनुभव सँगालेर सबै क्षेत्रको काम गरेर अब वाट नेक्स्ट भन्ने त छैन नि, अब चाहिँ के त केमा जाने भन्ने त छैन नि दाजुको,
अब त कसरी बचाउने भन्ने कुरा चाहिँ हो, अब के छ भन्ने बताउ नि त भाइ हुन्छ नि त
अब त कसरी अझ आफूलाई निखार्ने, कसरी फरक पात्रको भूमिका निर्वाह गर्ने भन्ने खालको नै चुनौती छ दाजुलाई।
चुनौती त अब त्यो सही रहेछ, जस्तै उदाहरणको लागि चाहिँ पहिला मलाई लाग्थ्यो डिफ्रेन्ट डिफ्रेन्ट क्यारेक्टर गर्न पाए हुन्थ्यो भन्ने फिल हुन्थ्यो, अनि अचानक एउटा ट्याग नै लाग्यो एक खालको क्यारेक्टर, जुन चाहिँ कबड्डीबाट सुरु गरेको क्यारेक्टर चाहिँ एउटा छाप भयो कि त्यहाँबाट कहिले त्यही मात्रै सबै रिपिट आउने, धेरै चाहिँ रिपिट भएको
हुनाले
यहाँबाट तपाईँ कसरी गर्न सकिन्छ भन्ने हिसाबमा त्योहरू सोध्नुपर्ने स्थिति छ।
तर त्यही जुन तपाईँको पात्र हो, जुन तपाईँको लभ छ, त्यही नै बिकिरहेको छ, त्यही नै रुचाइएको छ,
त्यो चाहिँ
तपाईँले पहिला इटाभट्टामा काम गर्दा अथवा गाउँमा काम गर्दा चलचित्र कतिको हेर्नुहुन्थ्यो?
म एकदम बेसरी हेर्थेँ,
अनि अहिले पहिला पहिला पर्दामा आफूले बसेर ओहो राजेशमा गाईको फिल्म हेर्नुहुन्थ्यो होला धेरै जसो त, होइन राजेशमा त सर्वाधिक लोकप्रिय कलाकार
हो, राजेशमा आदरणीय दाई हुनुहुन्छ, उहाँको चाहिँ मैले सुटिङ पनि हेरेको एकचोटि पदम बेच्दै जाँदाखेरि चाहिँ त्यो भक्तपुरको गुन्डुमा पुग्दाखेरि चाहिँ सुटिङ भइराखेर चाहिँ अनि हेरेर बस्यो त्यो, अन्त म एकदम धेरै फिल्म हेर्थेँ अनि भावुक हुन्थेँ घरिघरि, साह्रै मन परेर म त्यो फिल्मलाई दोहोऱ्याए तिराएको थिएँ, एक दिनमा दुईचोटि तिनचोटि हेरेको पनि छ त्यो भक्तपुरको एउटा गणेश हल थियो उतापट्टि नवदुर्गा, म भक्तपुर एरियामा बस्थेँ अनि यता हेर्ने उता हेर्ने गरेको थियो, धेरै फिल्म चाहिँ हेर्थेँ, फिल्मको कलाकार बन्छु भन्ने चाहिँ हुँदैन थियो, कस्तो हुँदो रहेछ है मन चाहिँ लाग्थ्यो।
अहिले तपाईँ आफै पर्दामा देखिनुहुन्छ, सँगै भेटघाट हुन्छ, सहकार्य गर्नु पनि हुन्छ, होइन कस्तो लाग्ने रहेछ? पहिला ओहो राजेश दाई जस्तो हुन पाए भनी लाग्थ्यो होला है, अहिले त तपाईँ आफै पनि त एउटा नायक जस्तो भूमिकामा हुनुहुन्छ।
उहाँहरूलाई भेट्दाखेरि त आफूलाई तलै पाउँछु, किनभने केही त्यो त ठ्याक्कै त्यति बेलाको एकदम रेस्पेक्टेड दाईहरू
हुनुहुन्छ नि त,
त्यस्तो लाग्छ मलाई।
अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइसकेका छौँ, धेरै सङ्घर्षका कुरा गऱ्यौँ, विगतका कुरा गऱ्यौँ हामीले, अब कर्मशील र इमान्दार है हाम्रा दाजु बुद्धि तामाङ के रहेछ त जीवन चाहिँ तपाईँले बुझ्दाखेरि तपाईँको अनुभवमा तपाईँको बुझाइमा?
मेरो बुझाइमा त जीवन भने त बुझ्न बाँकी चिज पो रहेछ त लाग्छ, कसै बाँकी छ नि त आधा मात्रै पारे कि जस्तो लाग्छ अहिलेसम्म बाँचेर, होइन पुरै जीवन सिङ्गै जीवन त होइन, होइन जीवन भने त खै अब के भन्नु, त्यस्तो परिभाषा त ठ्याक्कै छैन हो, सुरु सुरुमा चाहिँ सानो सानोमा चाहिँ लेखिन्थ्यो हामी जीवन सङ्घर्ष हो भन्ने टाइपको
जीवन सुख दुःखको कथा हो,
कथा हो जीवन प्रेम हो भन्ने टाइपको
जीवन प्रेम हो
लेखिन्थ्यो, तर पछि बुझ्दै जाँदाखेरि चाहिँ त्यो पनि जीवन यो पनि जीवन खासमा कुन चाहिँ हो त जीवन भन्ने घरिघरि झुकेर मामाको छोरा हो जीवन भन्ने फिल पनि हुन्छ, त्यस्तो ठ्याक्कै परिभाषा चाहिँ छैन,
काम गर्दै जाने हो, आफ्नो कर्म निभाउँदै जाने हो, होइन अब अन्त्यमा दाजुलाई म एउटा प्रश्न गर्छु, यहाँले हरेक वर्ष म अर्को वर्ष चाहिँ ताम झामका साथ जीवन साथी भित्राउँछु सुख दुःख साथले मान्छे लिएर आउँछु भन्ने गर्नुभएको छ, बाजा बजाएर अझ विगत पाँच सात वर्षै भइसक्यो त्यसो भनेको, अब त्यसको सुरसार चाहिँ के छ त?
त्यो खासमा मैले अर्को वर्ष गर्छु भन्नु चाहिँ अलिकति ऊ भएको छ कि,
भोलिवाद
असम्भावितवाला
भविष्यलाई वर्तमानमा ढाल्न सकिन्छ नि
रस, अब अहिले चाहिँ मैले डायलग चेन्ज परिवर्तन गरेर अब जुन बेला जुट्छ त्यो बेला चाहिँ 100% गर्छु भनेको छु, परिवर्तन भयो नि मेरो डायलग,
ए अहँ अब अर्को साल गर्छु होइन, जुन बेला जुट्छ त्यही बेला गर्छु,
जुट्नु चाहिँ पर्यो
पर्यो, आफूलाई बुझ्ने पनि हुन पर्यो, आफूले बुझ्ने पनि हुन पर्यो, दुवैतिरको सन्तुलन मिल्न पर्यो होइन, अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइसकेका छौँ, केही कुरा छन् त दाजु यो चाहिँ भन्न मन लागेको थियो छुट्यो भन्ने खालका केही छन्?
हुन्छ,
यो व्यस्तताको बावजुद पनि हामीलाई समय दिनुभएको छ, यहाँको अझ धेरै प्रगतिको कामना गर्छौँ। अनि यहाँको जुन त्यो जहिले जुर छ त्यही बेला गर्छु भन्ने डाइलेक्ट छ नि, त्यो पनि छिट्टै जुरोस् भन्ने कामना गर्छौँ।
हस्
धेरै धन्यवाद।
यो गीत तिमीलाई, यो प्रीत तिमीलाई, सपनामा कते थे विपनामा गाएछु, सम्झिलेऊ परर हृदयको पान गनेर। यो गीत तिमीलाई, यो प्रीत तिमीलाई, सपनामा कते थे विपनामा गाएछु, सम्झिलेऊ परर हृदयको पान गनेर। उड़ी हिड़ने चारिले नाच हिड़ने पारिले, उड़ी हिड़ने चारिले नाच हिड़ने पारिले, मन को पूरा जानिना हाथ मेरो थमिना, आए कुछ मायालु दिन छोकी तो मलाई शरण।
हामी उज्यालो फल्साको अन्त्यन्त्यतिर आइसकेका छौँ। हाम्रा आजका पाहुना बुद्धि तामाङसँगको भलाकुसारी सुनेर लक्ष्मण भण्डारीले लेख्नु भएको छ, साह्रै मन पर्यो बुद्धि तामाङजीको बदाम बेच्दाको अनुभूति, नबोली नबोली बेचेको त्यो बदाम कति मिठो थियो होला भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी खुसीभन्दा ठूलो कुरा केही होइन भन्ने कुरा आजका पाहुनाको भलाकुसारीबाट थाहा पाएँ, उहाँलाई हार्दिक सम्मान सहित नमन गर्दछु भनेर लक्ष्मण भण्डारीले प्रतिक्रिया दिनुभएको छ। प्रतिक्रियाका लागि यहाँलाई धेरै धेरै धन्यवाद। आज हामीले सिप र रोजगारी स्तम्भमा स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उद्देश्य बोकेका जाँगरीला हरिप्रसाद बिडारीसँग कुराकानी गर्यौं। त्यसै गरी आजका पाहुनामा कलाकार बुद्धि तामाङको संघर्ष र अनुभव सुन्यौं, सँगै इतिहासमा आज, मीडियामा आज र गीत संगीत पनि छँदै थिए। आजको फल्साबाट अब दीपा बिदा माग्छु। तपाईँको आजको दिन शुभ बितोस्। नमस्कार, शुभ दिन।
आशा मेरो लामो छ जिन्दगी यो छोटो छ, आशा मेरो लामो छ जिन्दगी यो छोटो छ, तिमीलाई पाउने मात्र एक दुःख छ, कसैलियो मायाको बिन्ती छ है फिर्ता नगर। यो हो गीत तिमीलाई, यो हो गीत तिमीलाई, सपनामा कते थे विपनामा गाएछु, सम्झिलेऊ परर हृदयको पान गनेर।